السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، فصل على محمد كما أنت أهله، وافعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. انسان کی طبیعت میں اللہ جل شانہ نے ایک چیز رکھی ہے، نفع ہو قریب آ جائے گا اور نقصان ہو یہ دور چلا جائے گا. بھئی آواز اتنی ہے کہ جو اندر رہے، یا جتنے نمازی اور اتنے چھپی کر، آواز اتنی ہو جو عمارت کے اندر رہے. یہاں بھی تسبیح خانے بھی میں نے آپ کی خدمت میں بارہا عرض کیا، مخلوق خدا کو زبردستی آوازیں نہ سناؤ. اللہ پاک نے انسان کی طبیعت میں اور مزاج میں یہ چیز رکھ دی ہے، نفع ہوگا تو مائل ہوگا، نقصان ہوگا بچ جائے گا، ہٹے گا، ہٹنے کی پوری کوشش کرے گا. جانور ہے، اس کو گھاس دکھاؤ آئے گا، گوشت کھانے والے کو گوشت دکھاؤ آپ کی طرف مائل ہوگا، اور اسی کو ڈنڈا دکھاؤ اور تکلیف دینے والی چیز دکھاؤ وہ آپ سے دور ہو جائے گا. انسان کی طبیعت کا ہے، خاصہ ہے، اس کا مزاج ہے، اس کی نیچر ہے، اس کی فطرت ہے، اور ہم سارے اسی فطرت کی طرف چل رہے ہیں. بچہ جب تھوڑے سے شعور میں آتا ہے، تھوڑا سا شعور اس کو آ جائے، تو اسے پل میں پتہ چل جاتا ہے کہ یہ نفع دینے والی چیز اور یہ نقصان دینے والی چیز ہے. تھوڑا سا شعور ہو اس کو احساس ہونا شروع ہو جاتا ہے، آنکھوں سے دیکھ لیتا ہے کہ اس کی آنکھوں میں میرے لیے خوشی ہے، محبت ہے، یا غصہ ہے، یا نفرت ہے. آنکھیں پڑھ لیتا ہے بچہ. بڑوں سے ایک بات سنی ہے کہ بچہ اب ہاتھ پہچاننے لگا ہے، سنا ہوگا آپ نے، انہیں جی بچہ اب ہاتھ پہچاننے لگا ہے. اس کے اندر ایک شعور پیدا ہوتا ہے، وہ اپنوں اور پراؤں کا، دوست اور دشمن کا، غیروں کا اور رشتے داروں کا، اپنوں کا، وہ ہاتھ پہچاننے لگتا ہے. یہ اس کے اندر ایک احساس ہے، یہ اس کے اندر ایک شعور ہے، یہ اس کے اندر فطرت کا وہ ایک پیغام ہے جو اصل سے رکھ دیا گیا ہے کہ نفع مند چیز کی طرف انسان مائل ہوتا ہے. یہ اس کے اندر ایک پیغام ہے جو اس کے اندر رکھ دیا گیا، جس چیز میں نفع ملتا ہے مائل ہوتا ہے، اور جہاں نفع نہیں ہوتا نقصان ہوتا ہے، ہٹ جاتا ہے. ہر سال دو سال کے بعد میڈیا میں ایک اسکینڈل آتا ہے، پتہ نہیں لوگ پچھلا بھول جاتے ہیں. جی فلاں بندہ تھا، اس نے کہا تھا مجھے اتنے پیسے دو، میں اس کا منافع اتنا دوں گا. پھر لوگوں نے دھڑا دھڑ پیسے دینے شروع کر دیے. اچھا پھر پیسے چلتے رہے، تھوڑے عرصے کے بعد بندہ بھی غائب، آفس بھی غائب، دفتر بھی غائب، کہانیاں ساری ختم ہو گئی. اب لوگ شور کر رہے ہیں اور وقت کے بادشاہ کو کہہ رہے کہ تو ہمارا پیسہ دلا، دھوکھا ہوا. تو بادشاہ کہتا ہے تو نے کیوں کیا تھا، بادشاہ کا قصور تو نہیں ہے. اچھا وہ ہم بھول جاتے ہیں، پچھلی کہانی بھول جاتے ہیں. پھر وہ ان پہ مقدمات بھی ہوئے، جیلیں بھی ہوئیں، جو بھی ہوا، لیکن اکثریت یہ ہوتا ہے کہ پیسے نہیں ملتے اور سب کچھ ڈوب گیا. کون سی چیز ایسی ہے جو یہ واقعات بار بار کراتی ہے اور پچھلی چیز کو بھلا دیتی ہے؟ وہ انسان کی وہ فطرت ہے جس کے اندر انسان کو دیکھا ہے کہ یہ نفع ہے. وہ فطرت ہے اس کی نیچر میں، اس کی فطرت میں، اس کی سرشت میں، اس کے اندر کی کیفیتوں میں یہ بات ڈال دی گئی ہے، اور اللہ کی طرف سے ہے کہ یہ نفع ہے اور یہ نقصان ہے. میرے رب نے جنت کے نفع دکھائے ہیں, جنت کے عیش و عشرت بتائے ہیں, اور جنت کی نعمتیں میرے اللہ نے باقاعدہ گنوائی ہیں, جنتی کو یہ کچھ ملے گا. وہ چیزیں ہیں جہاں اس دنیا میں جو انسان جن چیزوں کی طرف مائل ہوتا ہے, اللہ پاک جل شانہ نے ساری وہ چیزیں جنت میں گنوائی بھی ہیں, بتائی بھی ہیں اور سنوائی بھی ہیں. جن چیزوں کی طرف انسان مائل ہوتا ہے, وہ حسن ہے, وہ جوانی ہے, وہ دولت ہے, وہ پیار ہے, وہ ثمرات ہیں, پھل ہیں, کھانا پینا, سونا, آرام, سکون, ٹینشن فری لائف, شور نہ ہونا, سبزہ, گرین بیلٹ, گرینری, انسان کو زندگی میں جس چیز کی طلب ہے وہ ساری کی ساری اللہ نے گنوائی ہے. کہ میرا اللہ کہتا ہے ان کو ان چیزوں کے نفع بتاؤں گا, اس طرف مائل ہوں گے. اور جن چیزوں سے انسان دنیا میں بچتا ہے, بچھو سے بچتا ہے, سانپ سے بچتا ہے, آگ سے بچتا ہے, انگاروں سے بچتا ہے, جن چیزوں سے انسان بچتا ہے, میرے اللہ نے وہ چیز جہنم کے نام پہ دکھائی ہے. تنہائیوں سے بچتا ہے, اندھیروں سے بچتا ہے, اور چاہتا ہے میں نہ ہوں, تنہا نہ ہوں, اندھیرا نہ ہو, ایسی کیفیت نہ ہو جہاں میرا دم گھٹ جائے. انسان ان چیزوں سے بچتا ہے. میرے اللہ نے جہنم کے نام سے وہ چیز بتا دی ہے. وہ بنانے والا ہے. آپ کوئی بھی مشین لیں, اس کے ساتھ ایک کتابچہ ملتا ہے, بک لیٹ ہوتا ہے. اس مشین کے اندر لکھا ہوا ہوتا ہے کہ اس کو استعمال کیسے کرنا ہے, احتیاط کیسے کرنی ہے. دو چیزیں, استعمال کیسے کرنا ہے اور احتیاط کیسے کرنی, یہ چیز لکھی ہوئی ہوتی ہے, اس کے اندر لکھی ہوئی ہوتی ہے کہ اگر تم نے یہ کیا نقصان ہو جائے گا, یہ کیا چیز جل جائے گی, خراب ہو جائے گی. وہ لکھا ہوا تھا. ہماری نانی اما کے گھر کے ساتھ ایک بندہ تھا, وہ نیا نیا سائیکل لے آیا, بالکل چھوٹا سا تھا. تو سائیکل آیا تو لوگ دیکھے سائیکل ہے, پر ہر بندہ کہے مجھے اس پہ بٹھاؤ. اب نہ اوترے کے گھر رہتا ہے, اس کے ساتھ نہ تھا, نہیں تھا, انکار نہیں تھا. پھر جو بھی آتا سائیکل بیٹھ جاتا, چھ چھ بندے سائیکل بیٹھ جاتے. کچھ عرصے کے بعد سائیکل نیا جلدی خراب ہو جاتا, کہتا کمپنی نے دو نمبر سائیکل دیا. کیوں, سائیکل تو دو بندوں کے لیے تھا, زیادہ ظلم کرتا تھا تین بندے کر لے, کوئی آگے چپکا ہوا ہوتا تھا, کوئی پیچھے, کوئی اس طرح, کیونکہ سائیکل کی سیر ہو رہی ہے نا, کوئی ادھر لٹکا ہوا ہوتا تھا. پھر ایک ایسا بھی ہوتا تھا چلانے والے کے کندھے بھی ایک بیٹھا ہوتا تھا, سائیکل کی سیر ہو رہی ہے. رب بنانے والا ہے, میرا رب مجھے آپ کو بنانے والا ہے, میرے رب نے مجھے آپ کو بنایا ہے, میرا رب جانتا ہے اس کا نفع کہاں ہے, اس کا نقصان کہاں ہے. اس نے ساری چیزیں کھول کے بتا دی ہیں, اور ہر چیز کا علم انسان کو دیا ہے. پتھر کے دور پہ رہنے والے انسانوں کو بھی رب نے شعور دیا تھا, احساس دیا تھا. یہ چیز نفع ہے اور نقصان, اور یہ چیز نقصان اور نفع سے خالی ہے, نقصان سے بھری ہوئی ہے. یہ چیز نقصان سے بھری ہوئی ہے, نفع سے خالی ہے. دیا تھا شعور, احساس دیا تھا. پیغمبر علیہ الصلوۃ والسلام نے, میرے آقا نے اعمال کے نفع بتائے ہیں. یہ وظیفہ پڑھو گے, یہ لفظ پڑھو گے, اتنے لاکھ نیکیاں ملیں گی, اتنے ہزار نیکیاں ملیں گی, یا اتنے سو نیکیاں ملیں گی, یا ایک دفعہ درود پاک یہ پڑھو گے دس نیکیاں ملیں گی. کیوں؟ اس کی وجہ یہ ہے کہ نفع کھولے ہیں. انسان کا مزاج وہی ہے جو جانور کا مزاج ہے. گھاس دکھاؤ گے جانور دوڑا آئے گا, اور ڈنڈا دکھاؤ گے جانور دوڑا جائے گا, جانور دور ہو جائے گا. انسان کی طبیعت میں یہ چیز ہے, فطرت میں یہ چیز ہے. اور رب فطرت کو سمجھنے والا, اس رب نے فطرت کو بنایا, تو میرا رب کہتا ہے کہ اس کو نفع دکھاؤ, اس کو وعدے دکھاؤ, وعیدے نہ دکھاؤ, وعدے وعدے. اس کے وعدے کیا ہیں؟ मेरे रब ने उसमें वादे क्या रखे हैं। मेरा रब जानता है कि ये वादे हैं, ये वादे हैं और इसके ये नफे हैं। इसलिए इंसान फिर उस तरफ माइल होता है, माइल होता है। अच्छा, ये लफ्ज पढ़ने से ये मिलेगा, ये तस्वीर पढ़ने से ये मिलेगा। मैं अक्सर सोचता हूं कि अल्लाह के हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, हदीस में मफहूम है कि औरतें बाकसरत जहन्नम में जाएंगी। औरतों के बारे में ज्यादा फरमाया और आगे उसके बारे में बाज़ रिवायात में किताबों में मफहूम है, ये लफ्ज भी है कि उनकी नाशुक्री और भी बहुत सी चीज। अब मैं सोच रहा हूं कि अल्लाह पाक बड़ा करीम है, मेरे मदीने वाले को तरस आया, इतला कर दी जहन्नम में जाएंगी, इतला कर दी, मैंने वही वार्निंग दे दी, ख्याल करना। अच्छा, वार्निंग देने के बाद फिर अमाल दिए, अमाल के नफे दिए, अमाल दिए, अमाल के नफे दिए। और सबसे ज्यादा जिक्र अजकार औरतें करती हैं, सबसे ज्यादा तस्बीहात औरतें करती हैं, खवातीन करती हैं। लंबी रकतें कोई कमर्द भी होंगे करते हैं, लेकिन मैं सबसे ज्यादा की लफ्ज इस्तेमाल कर रहा हूं, इसमें मर्द भी शामिल है लेकिन ज्यादा औरतें करती हैं। हजरत मरियम के बारे में यहां तक है, हजरत मरियम अम्मा जो हजरत ईसा अलैहि सलाम की अम्मा है, वालदा है, उनके बारे में यहां तक है कि इतनी लंबी रकतें, यह हजरत ज़िक्रिया अलैहिस्सलाम की भांजी थी, इतनी लंबी रकतें पढ़ती थी कि पांव पे वरम आ जाती थी, उससे भी लंबी कि पांव से रेशा निकलना शुरू हो जाता था, इतनी लंबी रकतें पढ़ती थी। और फिर वो वाहिद खातून है कायनात की, या उन बबरकत खवातीन में से हैं जिन्होंने बैतुल मकदस की तामीर में रात को हिस्सा लेती थी, मस्जिद की तामीर में हिस्सा लेती थी। खवातीन के अंदर यह जज्बा ज्यादा है मुतासिर होने का, जज्बा ज्यादा है, किसी बोर्ड से जल्दी मुतासिर होंगी, किसी मशहूरी से जल्दी मुतासिर होंगी, किसी नुकसानदेह चीज से जल्दी मुतासिर होंगी, किसी नफामंद चीज से जल्दी मुतासिर होंगे। एक साहब है, उन्होंने मुतासिर करने के लिए, अब पता नहीं है या नहीं है, कुछ साल पहले की बात है, मैं फिर उनके यहां गया भी था, वो तरतीब देख आया था, और बाकी वो तरतीब थी, ये चीज मेरी आंखों देखी है। ऐसी जगह जहां खवातीन बैठती हैं, दरबारों पे, मेलों पे, मजारों पे, अस्पतालों में, जहां खवातीन बेचारी बैठी होती है दुखियारी, तो एक मई गई जहां बहुत सारी खवातीन बैठी थी, वहां बैठ के हाय हाय करने लगी, अपना दुख बयान करने लगी, हाय हाय, अरे बहने सारी बैठी है मेरे लिए दुआ करो, मुतवज्जे भी किया, कोई दूसरी मई बात कर रही, क्योंकि मई फारिग तो नहीं बैठती, या जिक्र करती है, बातें करती है, मई बहने मेरे लिए दुआ भी करो, वो दुआ भी मुतवज्जे कर दिया, मेरे ये दुख है, मेरे ये गम है, मैं लुटी गई, मैं मारी गई। अच्छा, वो रो रही होती है, सात दो तीन खवातीन और बैठी होती हैं, वो आके कहती है कि मई क्या बात है, उसने कहा ये है, उसने कहा वाह वाह, फला जगह एक बाबा जी बैठे हैं, हकीम साहब भी हैं, फला जगह, उनके पास जा, पूरी भी देते हैं, फूक भी मारते हैं, और तबरुक नहीं लेते, बस जो बरकत पाई जाओ, जो बरकत है बस, वो साया का लंगर होता है भैया बस। और मैं गई, मैं ठीक हो गई, ये माई दिहाड़ी बाज माइया होती है, इनकी दिहाड़ियां लगी होती है, इनके बकायदा मजदूरी होती है इनकी, मैं गई, मैं ठीक हो गई। उसने कहा मैं गई, उसने कहा मेरी तो कहानी परेशान, फिर माई ने कहानी सुनाई, और माई को माई की कहानी बड़ी अच्छी लगती है, उसने वगैरह कहानी सुनाई, और वो नफा नजर आ रहा सारा, नफा नजर आ रहा। نفع نظر آ رہا. اب جو نفع نظر آیا وہ جو جتنی بیٹھی تھی نا 8-10 بیٹھی تھی ان میں سے کچھ تو اٹھ پڑی اور وہ روزانہ کا وہاں تانتا بندھا رہتا تھا. اس کی بنیاد یہ تھی, یہ مائیاں تھیں جو چلتی پھرتی رہتی تھی, آج فلاں جگہ آج فلاں جگہ آج بدل بدل کے کوئی ہم پہچان بھی نہ سکے, یہ سلسلہ چلتا رہتا ہے. اصل چیز نفع. نفع بتایا کہ میرے مسائل کا حل یہاں ہے, میری مشکلات کا حل یہاں ہے, میری تکلیفوں کا حل یہاں ہے, اور اس کو پھر وہ کہانیاں بھی اچھی لگتی ہیں, کہانیاں بھی اچھی لگتی ہیں. میرے رب نے جو قصے سنائے ہیں قرآن پاک میں وہ ایسے نہیں سنائے. اللہ نے قرآن میں پہلی قوموں کے قصے سنائے ہیں اور اس لیے سنائے ہیں کہ اس میں عبرت بھی ہے, قصوں میں نصیحت بھی ہے, ملنا بھی ہے, کھونا بھی ہے, پانا بھی ہے, ان قصوں میں سب کچھ موجود ہے. اور میرے رب نے سنائے ہیں پورے قرآن میں, اور یہ اس لیے سنائے ہیں کہ دیکھو اس بندے نے یہ کیا, انہوں نے کہا کہ ہم جا کے نا رات کو اپنی فصل کاٹ لیں, اور صبح یہ ابا جی نے ترتیب بنائی ہوئی تھی خیرات صدقہ دینے والے, بہت سے لوگ آ جاتے ہیں خیرات صدقہ لے کے چلے جاتے ہیں اور ہماری فصل کا بہت سارا حصہ ضائع ہو جاتا ہے, جا کے اپنی فصل چپکے سے کاٹ لیں. اور گئے رات کو, دیکھو تو کھیت ہے ہی نہیں. قرآن کا قصہ ہے کہ یہ کس میں آیا, سورت یاسین میں, سورت میں نون وال قلم میں, اور سورت یاسین میں حبیب نجار کا قصہ آیا ہے. اور میں کہا جار اجلم اقسا کالا یا قوم اتبعن. میری گزارش یہ کہ کیوں قصے آئے ہیں, ان کے اندر نصیحت عبرت نفع نقصان کا ایک نظام چلا ہے, نفع نقصان کا نظام چلا ہے. ایک بندے کو میں نے دیکھا بڑی ساری تسبیح گلے میں ڈالی ہوئی, ایسے پڑھ رہا اور تسبیح کو ایسے گھسیٹ رہا, اس کے گلے کے ارد گرد تسبیح چل رہی ہے. میں نے نماز کا وقت ہو گیا, میں نماز پڑھ کے آ گیا, وہ تسبیح پڑھ رہا اثر وقت. سردیوں کے اثر زہر بھی جلدی ہو جاتے, اثر بھی جلدی ہو جاتی. ہمارے دوست کہتے ہیں کہ ہم استنجا کرتے ہیں تو ایک آسن ہمارا خشک نہیں ہوتا, دوسری نماز کا گلا ہو جاتا ہے. اچھا مغرب ہو گئی, عصر ہو گئی, عصر ہو گئی, مغرب, اور نماز نہ پڑھی. بندے بڑے اللہ والے نیک شریف درویش آدمی ذکر کر رہے ہیں بیٹھا, تسبیح یوں گلے کے ساتھ چل رہی, پڑھ رہے. اچھا ان کا لنگر بڑے بندے کھا رہے, مجھے انہوں نے خصوصی دعوت دی تھی آپ ہمارے ہاں آئے. اور دعوت کہاں دی؟ شہباز قلندر. میں نے کہا میں ان دنوں میں آؤں گا, باقی اس دنوں میں تو میرے بس میں نہیں ہے کہ وہاں جو کچھ ہوتا ہے تو میں ان دنوں میں. اور وہاں کے مقامی تھے, اللہ نے آپ کو تسبیح خانے سے جوڑ دیا. میں مورو گیا, سندھ گیا, مورو سے پھر آگے وہاں گیا. جب وہاں گیا تسبیح پھیر رہے ہیں. میں جب مغرب پڑھ کے آیا تو میں نے ان سے عرض کیا, میں نے سمجھا, میں نے کہا یہ بندہ نماز کا منکر نہیں ہے, انکار ہی نہیں ہے, لگتا یہ ہے کہ اس کو نماز کے نفے کسی نے نہیں بتایا. میں نے کہا ماشاءاللہ تسبیح پڑھ رہے ہیں, پھر مجھے بتایا میں یہ ذکر کر رہا ہوں, یہ تسبیح کر رہا ہوں, اور پھر اس کو نفع بتایا. کہ لگے آپ جیسوں سے سنا ہے, یہ لفظ استعمال کیا, آپ جیسوں سے سنا ہے, میرے ایک مرشد تھے وہ حق ہو گئے ہیں یعنی فوت ہو گئے ہیں, اور وہ یہ تسبیح بتاتے تھے, یہ تسبیح بتاتے تھے. میں کمال کر دیا آپ نے تو. پھر میں نے انہیں نماز کے سجدے کے بتایا, رکوع کا بتایا کہ بندہ جب رکوع میں کھڑا ہوتا ہے ایسے ہے کعبہ کے اندر ہے, اور دوسری جگہ ایسے ہے سلام جیسے اللہ کے عرش کے اوپر ہے اور اللہ کے سامنے کھڑا ہے, ایسے کر کے ہاتھ باندھ کے, اور میرا اللہ اسے دیکھ کے مسکرا رہا ہے, اور بندے کی نظریں اس لیے نیچے ہوتی ہیں ادب کے مقام پہ, اونچی ہستی کے سامنے نظریں نیچے ہوتی ہیں. है, ऊंची हस्ती हो ना उसके सामने नगरी नीची होती है। नवाब भावलपुर के हाथ में स्टिक होती थी, एकदम जाके छापा मारता था एकदम, और बंदा ऐसे देख कैसे नगरी नीचे कर लेता था और खड़ा रहता था और नवाब के सवालों का जवाब देता था। अच्छा, नवाब जाता था, जाके एकदम वापस पलट के अचानक मुड़ता था कि मेरे पीछे भी नजरें नीची हैं या ऐसे मुड़ के मुझे देख रहा पीछे, और अगर किसी की नजरें ऊंची होती थी तो बस कर अल्लाह ही अल्लाह। फिर जैसे रूह की धुनाई होती है ऐसे धुन देता था, और नवाब अपनी बेगम के साथ अगर टहल रहा होता था सबको हुक्म था नजरें नीची हों, सबको हुक्म था, कई बेगमात थी उसकी, बेशुमार लौंडियां थी। हमारी अम्मा के यहां एक माई आती थी फूलों के हार देने के लिए, बुरी थी बुरी थी, उसके खंडर बताते थे कि माई का दौर था कोई, और कहा कि ये नवाब की लौंडी थी, आखिरी उम्र में बेचारी गुर्बत। तो नमाज के वक्त में जो नजरें नीची होती हैं, नजरें नीची होती हैं वो इसलिए कि उस करीम के सामने हाजिरी और उसके सामने आशमे के सामने खड़ा हूं और उसके सामने सूरत फातिहा के नाम पे असल में अपनी सारी फरियादें सुना रहा हूं, दुख सुना रहा हूं कि मौला आप इतने अजीम हैं, इतने ताकतवर हैं और इतने बहुत ज्यादा सारी कायनात आपकी है, आप सारी कायनात के वारिस और मालिक हैं, और करते 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 अल्लाह से कहते हैं मौला फिर सारी कायनात तेरी है तो मैं किसके दरवाजे पे जाऊं, वइयाक नस्तईन, मौला मैं जाऊं कहां, मैं कहां जाऊं। हमारे वालिद साहब के बाग में एक होता था, उनका मुलाजिम उसको कहते थे राजू खां बलोच, राजू बलोच कहते थे। अच्छा, राजू बलोच जो है वो एहतियातन चोरी भी कर लेता था, फिर वाले साहब उसे निकाल देते थे, था गरीब लेकिन चोरी से बाज नहीं आता था। फिर एक बार मेरे सामने का वाक्य है, ऐसे हाथ बांध के ऐसे कहने लगा, खान साहब मैं कुत्ता मैं फलां मैं फलां, मैं बसा किए दर्द बन जाऊं, मैं किसके दरवाजे पे जाऊं, आपके लिए मेरा है कौन, तो आपकी मेहरबानी है हर हाल में मुझे सीने से लगा लेते हैं। और फिर उच्च शरीफ की तरफ मुंह करके, क्योंकि उनकी कसम उच्च शरीफ की तरफ होती थी, तुसी उच्चे तेरी जात उची, तो तुसी विच उचा पे रहते, असी कसूरी सारी जात कसूरी, तो असी विच कसूर, तो बाद बुले शाह का मुर्शिद खाना वही है, सारे बर्रे सगीर के जितने भी वली हैं उन सब का मुर्शिद खाना वही है। मुझे शरीफ के गद्दीनशीन बताने लगे कि मौजूदा जो पीर पगाड़ा है उसका वालिद साहब जो फौत हुए, आखिरी पग मैंने बंधवाई, वो बंधवा रहे थे, दिखाए मुझे, कह रहे आखिरी पग मैंने बंधवाई, कि आखिरी पग जो होती है वो उच्च शरीफ की होती है, और पूरी दुनिया पूरे बर्रे सगीर में, दुनिया में नहीं हिंदुस्तान पाकिस्तान बर्रे सगीर में सैयद होने की सनद अगर उच्च के साथ मिलती है तो वो हसबी नसीबी सैयद है, वरना 1947 के बाद का सैयद है। क्या बात कर रहा था, पर उच्च की तरफ ऐसे मुंह करके ऐसे आंखों पे हाथ रख के कहने लगा, खान साहब उच्च की कसम है 1,25,000 पीर पैगंबर यहां दफन है, 1,25,000 पीर पैगंबर, मैं एंड चोरी नहीं करेगा, एंड चोरी नहीं करूंगा। फिर बार बार कह मेरे आप ही तो है। अच्छा, मैंने देखा वालिद साहब नरम हो गए, ठीक है, लेकिन और घर बार तब क्या थे, जल्दी करो पैसे दो, अब घर का आटा खत्म है, जो राजी तो हो गए ना, अब जल्दी कर पैसे दो, फिर उन्होंने पैसे दे दिए। या तो ना हो दो कि मौला इबादत तेरी बंदगी तेरी, गुनहगार हूं कुछ हूं पर है तो तू ना, वइया का नस्ताइन, फिर किसके दरवाजे पे जाऊं। हजरत जिब्रील अलैहिस्सलाम कहते हैं कि मैं 6 महीने बारिश होती रहे, 6 महीने बारिश होती रहे, मैं हर बारिश के कतरे को गिन सकता हूं, نمازی جب اللہ کے سامنے کھڑا ہوتا ہے اس کی نیکیاں نہیں گن سکتا. جب کھڑا ہوتا ہے اس کی نیکیاں نہیں گن سکتا. اور جب نمازی رکوع میں جاتا ہے, رکوع میں جاتا ہے, پورے بدن جتنا سونا خرچ کرنے کا ثواب ہے, موٹا بندہ ہوگا تو زیادہ ثواب ملے گا, پھر اس کا رکوع میں تکلیف بھی ایسی ہوتی ہے, پیٹ یہاں ٹانگوں میں اٹک جاتا ہے, ظاہر ہے جتنی مشقت اتنی اللہ کی محبت, جتنا گڑ اتنا میٹھا. اب جس کا پیٹ ہی کمر سے لگا رہا رکوع کرے گا سبحان ربی العظیم, بڑے خوشو خزوں سے, اس سے پوچھ کے دیکھ جس کا پیٹ ویٹ بڑا ہوا بےچارے کا, اور وہ رکوع میں جائے تو اس کا تو اندر ہی سارا سب کچھ چلا جاتا ہے. جتنا بدن ہے اس کا وزن ہے, اتنا سونا خرچ کرنے اور اس کو صدقہ کرنے کا ثواب ملے گا. اور نمازی جب ایک دفعہ اللہ اکبر کہتا ہے, آپ کو علم ہے نماز کی ہر رکعت میں اللہ اکبر ہے, سوائے سجدے میں سر اٹھانے, رکوع سے سر اٹھانے کے کہ سمع اللہ لمن حمدہ, جب ایک دفعہ اللہ اکبر کہتا ہے, ایک اونٹ ذبح کرے اور اس کو ٹکڑے ٹکڑے کرے اور غربا فقرا مساکین میں تقسیم کرے, اتنا اس کو ثواب ملتا ہے ایک دفعہ اللہ اکبر کہنے سے. اور جب نمازی سجدے میں چلا جاتا ہے پھر تو انتہا ہو جاتی ہے, کیونکہ اللہ نے انسان کو غیرت اور عزت نفس یہ ایسی دی ہے کہ یہ جانور کو بھی دی ہے. اور انسان ناک کے لیے اور اس ماتھے کے لیے اور اس پیشانی کے لیے بڑے فیصلے عجیب کر لیتا ہے, اپنا گھر بیچ دیتا ہے, قرضے پہ لے کے شادیاں بچوں کی کرتا ہے ناک کے لیے, سود پہ قرضے لے کے اولاد کی شادیاں اور فنکشن انوکھے کرتا ہے ناک کے لیے. کتنے سیاست والے میرے پاس آتے ہیں, سب کچھ بک چکا ہے, مزید قرضوں پہ کہانی چل رہی ہے, پر ناک کے لیے اس عزت کے لیے ان کی سیاست کا جھنڈا لہرا رہا ہے کہ کہیں ایسا نہ ہو کہ اس سے جھنڈا سر لگو نہ ہو, مال جاتا ہے تو چلا جائے. دولت تو ہوتی ہے, مال بھی ہوتا ہے, پھر کون سی چیز اس کو مجبور کرتی ہے کہ میری گاڑی میں جھنڈی لگے اور گاڑی کی کھڑکی کھلے تو لوگ یوں یوں ہاتھ پھیلائیں اور میرا استقبال کریں, کون سی چیز ہوتی ہے؟ یہی عزت نفس, یہی رہوں سب سے بالا ہو شوکت نرالی, یہی چیز. اور اللہ کا نظام دیکھیں, جب سجدے میں جاتا ہے یہ ساری چیزیں مٹی میں ملا دیتا ہے اور اس کے سامنے ناک رگڑ رہا ہوتا ہے اور پیشانی رگڑ رہا ہوتا ہے. میرا اللہ کہتا ہے اس کو میں نے عزت وقار کا شعور دیا ہے, سب کچھ دیا ہے, اپنی آخری دولت, اپنی آخری عزت اور اپنی آخری شان و شوکت میرے سامنے اس نے سب کچھ اپنا نچھاور کر دیا, سجدے میں پھر خود رب مل جاتا ہے. ہاں ہاں, کہیں رحمت کا کپڑے ملتے ہیں اور عداد و شمار کے باہر, کہیں سونا خرچ کرنے جتنا ملتا ہے صدقہ, اور کہیں خود رب مل جاتا ہے. اصل رب ہے. اور فرمایا جو فجر کی نماز پڑھ لے اور عشاء کی نماز تک کا سارا نظام اللہ اپنے ذمے لے لیتا ہے, اور جو ظہر کی نماز پڑھ لے اور ظہر کی نماز پڑھتے ہی فرشتے اس کے ارد گرد ہو جاتے ہیں کہ اب اس کی روزی کا وقت تھوڑا رہ گیا ہے, دن ڈھل گیا ہے, اور اس کی روزی میں کمانے میں ہم مددگار ہو جاتے ہیں. حدیث میں آتا ہے جو اگلی صف میں پہلی صف میں نماز کا متلاشی رہتا ہے, اور جب وہ نماز کے علاوہ بازار میں جاتا ہے یا اپنے کام میں اپنے کاروبار میں, فرشتے اس کے ساتھ مددگار ہوتے ہیں, حتیٰ کہ یہاں تک حدیث میں مفہوم ہے اگر وہ بیمار ہو جائے تو فرشتے اس کی عیادت کرنے جاتے ہیں کہ یار نہیں آیا. اچھا, آپ ظہر کے درمیان فجر کے درمیان کا نظام بھی سمجھ لیں. چار بیماریاں ایسی ہیں جن سے نجات صرف چاشت سے ملتی ہے, چاشت کی نماز سے. اب میں یہ اس بندے کو بتا رہا ہوں, میری بات سمجھ رہے, جس نے گلے میں نا بڑی تسبیح ڈالی ہوئی کلندر کے, وہاں اس نے مکان لیا ہوا تھا اپنا, اس کا بڑا سا مکان, مہمان خانہ اور پورا نظام, لنگر کا بڑا مالدار آدمی, اور گلی میں تسبیح جی کر رہا کر رہا, زہر بھی گئی, عصر سے بھی گئی, مغرب بھی گئی, اب عشاء آنے والی ہے, اور عشاء سے مغرب کے بعد ہی ہماری کہانی چل رہی ہے. چاشت پڑھنے والے کو, چاشت پڑھنے والے کو فجر کی نماز کے 20 منٹ کے بعد, سورج طلوع ہونے, نماز نہیں, سورج طلوع ہونے کے 20 منٹ کے بعد, سورج ہونے کے 20 منٹ کے بعد, کیونکہ نماز کہیں اول وقت پڑھی جاتی ہے کہیں آخر وقت پڑھی جاتی ہے, سورج کے طلوع ہونے کے 20 منٹ کے بعد اشراق کا وقت شروع ہو جاتا ہے. کتنے منٹ کے بعد؟ اچھا, یہ اشراق کا وقت تقریباً 1.5 گھنٹہ پونے 2 گھنٹے رہتا ہے. 1.5 پونے 2 گھنٹے کے بعد چاشت کا وقت شروع ہوتا ہے, اور یہ کب تک رہتا ہے؟ جب تک کہ زہر کا وقت شروع نہ ہو. ٹھیک سمجھ گئے؟ جب تک زہر کا وقت اس میں داخل نہ ہو. جب زہر کا وقت داخل ہو جاتا ہے پھر یہ چاشت کا وقت ختم ہو جاتا ہے, پھر اب فرض کا وقت شروع ہوا. اب یہ میں نے تھوڑا سا آپ کو چاشت کے بارے میں بتایا, اور چاشت کی کم از کم کتنی رکعتیں ہیں؟ 4 رکعتیں ہیں, 8 رکعتیں ہیں. ٹھیک, اب اس میں 4 بیماریوں کے لیے لا علاج, 4 بیماریوں کے لیے اور 4 مسئلوں کے لیے, 4 مسئلے اور 4 بیماریاں, اس کا بہترین علاج ہے. پاگل پن کا علاج چاشت میں ہے, اور پاگل ایک وہ ہوتا ہے جو یہاں آپ کے جیل روڈ پہ پاگل خانہ ہے, ایک پاگل وہ ہوتا ہے, ایک پاگل وہ ہے جو ہمارے معاشرے میں اس وقت بڑھ رہے ہیں, پاگل پنے, نفسیاتی بیماریاں, سائیکو ڈیزیز, جو پاگل خانے میں نہیں جا سکے لیکن جنہوں نے معاشرے کی زندگی کو اجیرن کیا ہوا ہے, اپنی زندگی کو اجیرن کیا ہوا ہے. میرے پاس گھروں کے کیس آتے ہیں کہ بیٹی کا رشتہ کرنے کیسے کریں, یہ پاگلوں والی حرکتیں کرتی ہے. ہمارے میرے حضرت رحمت اللہ علیہ کو ملانے والے تھے حکیم آزاد شیرازی صاحب, ان کی اہلیہ فوت ہوئی تو میں ان کے گھر گیا عیادت کرنے کے لیے یہاں فاروق گنج میں. تو ان کے یہاں ایک خاتون آئی تھی, انہیں پتا چلا کہ میں نے فون کیا میں حاضر ہو رہا ہوں اپنا تعزیت کے لیے. تو وہاں خاتون آئی کہ بیٹی تھی پاگلوں جیسی حرکت کرتی تھی, آپ کا پتا چلا, ہم آپ کا رسالہ پڑھتے ہیں, تو ہم نے وہ چھپایا, بیٹی کا بھڑک کیسے چھپائیں. وہاں بھی جا کے اس نے یہی کچھ کیا, 2-3 ہفتوں کے بعد انہوں نے فارغ کر دیا. نفسیاتی کیس, نفسیاتی الجھنے, میں نے تالا لگایا تھا یا نہیں لگایا تھا؟ وہ تالا تو کھلا رہ گیا تھا, پھر جا کے چیک کیا. میں مسجد میں بیٹھتا تھا تو ہمارے یہاں ایک شیخ صاحب رہتے تھے, رنگ بیچتے تھے, تو آ کے بےچارے ایسے لیٹ جاتے تھے, بہت پریشان تھے. میں نے ان کا حال احوال پوچھا, مجھ سے پیار کرتے تھے, میں چھوٹا تھا وہ بہت بڑے تھے, فوت ہو گئے. تو میں نے حال احوال پوچھا, مجھے کہنے لگے میں رات کو 2-2 بجے دکان پہ آتا ہوں کہ تالا میں بھول گیا ہوگا, پھر چیک کرتا ہوں. چوکیدار جو ہے وہ کہتے ہیں کہ بعض اوقات مجھے رستے میں ملتا ہے نا, کہتے شیخ صاحب ہم نے تالا دیکھ لیا, آپ کا تالا لگا ہوا ہے. کہہ رہا نہیں یار تم نے نہیں دیکھا ہوگا. پھر اس کو جا کے یوں میں ہلاتا ہوں کہ ہاں تالا لگا ہوا ہے, ذہن میں یہ وسوسہ ہے تارا لگا ہوا ہے, میرا ہاتھ پاک نہیں ہوا. اب جو پانی میں دھو رہا دھوتے پانی, میرا استنجا نہیں ہوا, میں ناپاک ہو گیا. یہ برتن اٹھایا خود دھویا, چمچ خود دھویا, اپنا گلاس خود دھویا, اور خود دھو کے پانی پیا, خود دھو کے کیا. چارپائی کو, ہمارے ایک رشتے دار ہیں, وہ چارپائی کو کاسٹک سوڈے سے دھوتی ہے. ایک مائی بیٹھ گئی چارپائی پہ, کاسٹک سوڈے تیزاب سے چارپائی دھل رہی ہے, اس بات کا کیا بنا؟ عام پانی سے دھونا تو عام سی بات ہے نا, کہ وہ فلاں ملنے والی آئی تھی اور چارپائی بھی میری بیٹھی ہے, اب چارپائی دھل رہی ہے, تو بات کا کیا بنا؟ یہ نفسیاتی بیماریاں ہمارے معاشرے میں بڑھ رہی ہیں, نفسیاتی ڈاکٹروں کا وجود بڑھ رہا ہے. آپ اگر کوئی میڈیکل سٹور والا ہے اس سے پوچھیں کہ ٹرنکولائزر, نیند کی بیماریاں, نفسیاتی بیماریاں, ٹینشن کی بیماریاں, اور ان کی دوائیں کتنی بکتی ہیں. یہ ملٹی نیشنل کمپنی یا نیشنل کمپنی جتنے بھی ہیں,
दवाओं की, उसका अगर आप कोई दवाई बेचने वाला मिल जाए आपको जो डॉक्टरों को जाके आई ब्रेक करता है, उनसे पूछना, उनसे कहना कि ये नफसियाती बीमारियों की दवाई कितने बिक रही। चाश्त की नमाज में नफसियाती बीमारियां पागलपन का इलाज है, चाश्त की नमाज में। और पता इस वक्त क्या होता है, हमारी रूहानी दुनिया में एक शमसी और कमरी हेर फेर है। मैं आपको आज थोड़ा सबक बताऊं, इसको मैंने बहुत पढ़ा, थोड़ा सा सीखा भी सही, इसकी कई मशकें भी की, इसको मैंने बहुत किया। हमारी जो साहते है ना, साहते, इसे साहते कहते हैं, अमलियात की दुनिया में, वजाइफ की दुनिया में, ताबीजात की दुनिया में, इस साहते हैं। अब कौन सी साथ लगी है, अब कौन सा साथ लगी है, ये साहते बदलती हैं। अब मरीज की साथ है, नहस साथ है, अब मुश्ती की साथ है, अब जोहरा की साथ है, अब शब्द की साथ है, अब कबर की साथ है, ये साथे हैं जो बदलती रहती हैं। ये जो इशराक का वक्त होता है ना, इशराक का वक्त, सर्दी हो या गर्मी, इशराक का वक्त, इसमें हमेशा मुश्ती और जोहरा आपस में मिलते हैं, दो वक्त में मिलते हैं। एक इस वक्त में मिलते हैं, एक पता है किस वक्त में, असर और मगरब के बाद। इसलिए असर के बाद वज़ाइफ़ तस्बीहात का हैरत अंगेज रिजल्ट है। इस वक्त ये साथ ही मिलती हैं और अल्लाह का निजाम है साथों के साथ, ऐसे नहीं है, अल्लाह का एक अनोखा निजाम इसके साथ पोशीदा है जो हमारी अकल समझ में नहीं है। हमारे कई बुजुर्गों ने इस पर काम किया, मौलाना मूसा खान साहब जैसे कई लोगों ने इन साथों पर काम किया, बकायदा किताबें लिखी हैं कई लोगों ने। ये चाश्त का वक्त होता है, उसमें अल्लाह की रहमत की एक खास हवा चलती है। मेरे रब की रहमत वक्फा वक्फे से अपने बंदों को नवाजती रहती है। बस कोई उस वक्त कैच करने वाला हो। मुझे एक बंदा कहने लगा, वो लाहौर कराची की खबरों का रेजिडेंट एडिटर था, मुझे कहने लगा आप कराची का क्लिनिक छोड़ के जा रहे हैं। मैं कहा रश बहुत ज्यादा है, ना मैं मरीज को सुन सकता हूँ ना सुना सकता हूँ, मैंने पूरे मुल्क में क्लिनिक खत्म कर दी है, सिर्फ 10 ही होते हैं, मुझे ऐसे इशारा क्यों मित्र देखे। कहने लगा कराची में माल ऐसे है, बस ऐसे कोई पकड़ने का फन जानता हूँ, और आपके पास तो फन है ऐसे ना, जैसे नोट ऐसे खींचते हैं। कराची के पास ऐसे है, कहें जिसने इल्म की खिदमत करनी है, इल्मी दुनिया की खिदमत करनी है, बड़ी बड़ी खानकाहें बनानी है, 10 देने उसकी लाहौर मौजू तरीन है, अदब किताबें अखबार, और जिसने माल बिजनेस और दौलत कमानी हो तो उसके लिए कराची तो कह रहे ऐसे माल है, ऐसे ऐसे आते, और आप छोड़ के जा रहे हैं, नाकाम ताजर हैं। मैं कह बाकी नाकाम ताजर हूं। बिल्कुल ऐसे ही ये जो चाश्त का वक्त होता है, चाश्त का वक्त। अच्छा, ये मैं उससे बातें कर रहा हूं, उससे थोड़ी सी हुई थी लेकिन आपसे जरा ज्यादा हो गई, उससे तो थोड़ी सी हुई थी, उसको मैंने नफे बताया, लेकिन आपके अगर बातें करते करते मैं चाश्त पे आके अटक गया हूं। अब चाश्त से आगे निकलूं तो बात बने, मजमे बाज होता है ना, कहते अभी इसमें से बिताने में से सांप निकलेगा जिसके दो मुंह होंगे, एक इधर से इधर से होगा। अब थोड़ी देर के बाद सांप को बिताने के बाद बहुत सारी रस्सियां होती है, रस्सियां खोलता है, साथ साथ अपनी दवाई बताता है, एक बंदा साथ दवाई कूट रहा होता है और रस्सियां खोलता है, रस्सी खोल के ऐसे बिचारी को ऐसे देख के बंद कर देता है, जरूर से बंद करता है कि सांप अब निकलेगा। बंदा कहता है सांप निकलेगा, सांप निकलता नहीं, कभी निकल जाती है। पता नहीं होगा सांप सच कहता होगा, आप कैसे कह सकते हैं, दो मुंह वाला सांप होगा। तो या तो ये इशराक को यहीं छोड़ के आगे चलो, या बताओ मेरे इशराक को बताओ है। मुझे एक मतलब कहने लगा, हकीम साहब आप 10 भी देते हैं सताते भी हैं, हमारे जज्बात से आप खेलते हैं। क्या मतलब, खेलने के बाजू का सताते हैं हमें, जिस चीज में मजा आ रहा होता है कहते आगे चलो। आप हमारे जज्बात से खेलते हैं, हमें सताते हैं आप,
लेकिन फिर कहते हैं हम आपसे प्यार भी करते हैं कि चलो यार सताता है बताता भी तो है ना।
ये एक ऐसी घड़ी होती है चाश्त में, एक ऐसे लबन होता है जिस लबन में अल्लाह की रहमत की खास लहर चलती है, बस उस वक्त ऐसे अल्लाह की रहमत को पकड़ने का वक्त होता है। और चाश्त में सबसे पहला जो मसला हल होता है, चार बीमारियां और चार मसाइल चाश्त में। सबसे पहला मसला जो हल होता है वो नफ्सियाती उलझने, पागलपन का मसला हल होता है। मैं कॉलेज में पढ़ता था, हमारे प्रिंसिपल तब्दील हो गए, पहले प्रिंसिपल रिटायर हो गए, प्रोफेसर में से एक साथ प्रिंसिपल बन गए। अजीब इंसान थे, उनका नाम था प्रोफेसर यूसुफ साहब। अजीब इंसान थे। उन्होंने आते ही दो तीन दिनों के बाद उनके ऑफिस में एक तकपोश आ गया, और तकपोश के आगे वो कर्टन टाइप आया जो अस्पतालों में होता है, जो पाइपों का बना हुआ होता है जिसमें ऐसे पर्दा सा हो जाता है, ऐसे आगे हो गया, फोल्ड भी हो जाता है और कर्टन इस तरह का पर्दा होता है, वो सामने आ गया। कॉलेज के जितने भी चपरासी थे, स्वीपर थे, झाड़ू देने वाले थे, जमादार थे, सरवरी यार थे, तो मैंने पूछा, मैंने कहा अब सर यूसुफ आ गए हैं तो अब क्या इनकलाब आएगा। कहने लगे पहला इनकलाब आया है कि कमरे में तकपोश आ गया है, लगता है सर यूसुफ सारा दिन सजने में पड़े रहेंगे, आप बिल्कुल तसल्ली करो, बिल्कुल खेलो खुलो ना पढ़ो, सारा दिन सजदे में पड़े रहेंगे। और कुछ दिनों के बाद मुझे कहने लगा चपरासी जो प्रिंसिपल ऑफिस का था, मुझे कहने लगा वो आगे वो पर्दा भी आ गया, लगता यह है कि आप तो काम पक्का हो गया। लेकिन नहीं सर यूसुफ आप तो अजीब बात जानते हैं, इत्तकु फिरासतुल मोमिन। हाँ, जनरल जावेद नासिर आईएसआई का सरबराह कहता था कि मुझे ख्वाब आ जाता था कि मुल्क के कौमी राज चोरी हो रहे हैं, और मैं जाके उस जालिम के हाथ को वहीं पकड़ लेता था, अपनी गाड़ी निकालता था, उस जगह पहुंचता था और उस जगह जाके उसका हाथ पकड़ लेता था कि मुल्क का दिफा का निजाम जो है वो लीक हो रहा है। मुझे ख्वाब आ जाता था, मुझे कश हो जाता था। मेरे अभी भी जिंदा है जनरल जावेद नासिर, और एक दफा कहने लगे उकाड़ा में जो है मैं आया, उस वक्त गालिबन मैं ब्रिगेडियर था या मेजर जनरल था, और मैं उकाड़ा में आया कोई तहकीक के लिए, कोई यानी इंस्पेक्शन के लिए कुछ भी, तो मेरी ट्रेन थी, मैंने इस्लामाबाद जाना था, तो ट्रेन को टाइम थोड़ा रहा, पर मैं फौजी जीप दौड़ी, उसमें मेरी बुकिंग थी, रिजर्वेशन थी कोई एसी क्लास वगैरह जहां भी, तो मैं जब गया तो मेरी जो असल फाइल थी वो मैं जल्दी भूल आया, और कहने लगे मैं उस असल फाइल के पीछे मैंने बंदा दौड़ाया, जल्दी फाइल ले आ जाके, और मैंने उसको बुलाया कि जो स्टेशन मास्टर था उसको कहा मैं मेरा फलां फौजी ओहदा है और मेरी फाइल भूल गई है। लगे उसने कहा सर ये खोता रेडी नहीं है, रेलवे ट्रेन है, मेरी कोई तवज्जो नहीं उसमें, ये सब खोता रेडी नहीं, अपने वक्त पे चलेगी। पहले मेरे पास जाय नमाज थी अपने बैग में, मैंने जाय नमाज निकाली, किबला रुख का तायुन करके मैंने नफल शुरू कर दी। बस वाह वाह, मैं नफल शुरू कर दी और मैं नफल पढ़ता रहा, फिर दो नफल देखा इधर बंदा नहीं आया, फिर मैंने तब नफल शुरू कर दी। फिर मैंने देखा तो नफल पढ़ते लंबे नफल पड़े होंगे शायद, तो उन्होंने बस नफल ही कहे, तो वो बंदा भी आया हुआ है और स्टेशन मास्टर भी आया हुआ है कि सर माफ कर दें, बस नफल बंद करें तो ट्रेन नहीं चलती, ट्रेन चलेगी। अल्लाह ने हमारी फौज को ऐसे हीरे भी दिए हैं, ये फौज का फखर है। तो सर मेहरबानी करें, बस मैं माजरत चाहता हूं, जनरल जावेद नासिर डाडा नहीं था, उसका रब डाडा था, और सिद्ध में ताकत है और रुको में ताकत है और कयाम में ताकत है और उसके रब से मांगने में ताकत है। ये मैंने जनरल साहब से खुद सुना। क्या बात कर रहे थे? مومن کی فراست کس چیز پہ؟ استاد یوسف صاحب کے ہمارے پرنسپل پروفیسر یوسف صاحب وہ اس کے اندر فراست پڑی تھی. بندہ ایک پل میں ایسے پرکھ لیتا تھا اور کرسی میں جب بیٹھا تو قانون ہی بدل گئے کالج کے. عجیب آدمی تھا, کوئی ایجوکیشن تھی, قانون ہی بدل گئے اس کے, اور عجیب انسان تھا. میں ایک وہ چیز جو میں واقعہ سارا میں نے سنایا پروفیسر یوسف صاحب کا, وہ اس لیے سنایا کہ میں نے محسوس کیا اور میں نے پھر اس کو واچ کرنا شروع کیا. اور میں اشراق پڑھ کے گھر سے آتا تھا اور اس نے سارا تاخبہ صرف چاشت کے لیے بچھوایا تھا. میں نے اس کو صرف چاش پڑھتے وہیں دیکھا, ساتھ ہمارے کالج کے اندر ہی مسجد تھی اور مسجد میں نماز پڑھنے جاتا تھا, زور بھی وہیں پڑھتا تھا, اکثر عصر بھی وہیں پڑھتا تھا, عصر کے بعد کالج آف ہو جاتا تھا. ورنہ تو چاشت کے لیے پروفیسر یوسف صاحب رحمت اللہ علیہ نے انہوں نے تخبش بچھوایا. اور میں سمجھتا ہوں اس کا دور روشن ترین دور تھا کالج کا, اور کالج نے حد سے زیادہ ترقی کی اس کو سمجھتا ہوں. جہاں اس بندے کے اور اعمال ہوں گے تھے, وہاں اس شخص نے چاشت کے ذریعے اللہ کی مدد اور اللہ کی طاقت اور اللہ کی قوت کو اپنے ساتھ لیا, جس طرح جنرل جاوید ناصر صاحب نے اعمال کے ذریعے اوجری کیمپ کے نظام کو آنکھوں سے دکھایا لوگوں کو. 1988 میں غالباً رمضان تھا, اوجری کیمپ کا واقعہ, اور کر کے دکھایا ایٹمی آگ کو پانی اور مٹی سے ختم کر کے دکھایا. اور اللہ اکبر اور قلنا یا نار کونی بردم و سلاما علی ابراہیم کے ذریعے چاشت. نفسیاتی الجھنوں میں, نفسیاتی الجھنوں میں, پاگل پنے میں چاشت عجب چیز ہے. ایک دوست تھے پیر فضل علی قریشی صاحب رحمۃ اللہ, ایک گلی میں ان کے ساتھ خلفاء تھے. میں ایک خلیفہ کی بات بتا رہا ہوں, ان کے بیٹے ابھی فوت ہوئے ہیں پچھلے ہفتے, جن کے بارے میں نے سنایا کہ لالے عبید کے پاس مائی آئی اور کہنے لگی لیس لینی ہے, سنایا تھا نا. اور لالے عبید نے سینما کے باہر جا کے دیکھ لیا لیس, اس نے کہا اتنے پیسے وہ لیس لے گئی. یاد ہے نا, مجھے انہوں نے بتایا, میں ان کا سفر کیا, بڑے مزاحیہ آدمی تھے اور اچھے نیک انسان تھے, ابھی پچھلے ہفتے فوت ہوئے. مجھے انہوں نے بتایا, کہنے لگے وہ اس وقت حالات میں تھے, بہت زیادہ فائنانشلی حالات میں بھی تھے, بیماریوں میں بھی تھے, تکلیفوں میں بھی تھے. تو ان کے دادا کی جو قبر ہے مولانا نذیر احمد صاحب کی مسجد قبے والی میں, آپ کو لے گیا تھا وہاں, وہ حضرت پیر فضل علی قریشی صاحب رحمۃ اللہ خلیفہ تھے. فرماتے تھے میرے دادا کہتے ہیں میرے والد کو, اور آج میں محسوس کر رہا ہوں, کہنے لگے میں نے اللہ سے ایسا اشراق کے ذریعے مانگا ہے, اللہ میری نسلوں کو پاگل نہیں کرے گا. کہنے لگے میرے پر جو حال ہوئے, ایک بیٹی ہوئی, اس بیٹی کو طلاق ہو گئی, اس کا بیٹا حالات کاروبار کے ختم ہو گئے, گھر کے اندر بالکل ویرانی, بیٹھے بیٹھائے بیوی گوبھی کاٹ رہی تھی, گوبھی کاٹتے کاٹتے ایسے وہیں بیٹھی بیٹھی فوت ہو گئی, اور زندگی کا ساتھی تھا, بڑھاپے کا ساتھی تھا. اور کہنے لگے ابا جی بھی ایسے فوت ہو گئے تھے, ابا جی فوت ہو گئے, اما کہنے لگی عبید کے ابا مجھے کس حال پہ چھوڑ کے کس کے سہارے پہ جا رہے ہیں, آدھے گھنٹے گھر ممی فوت ہو گئی. کہنے لگے میری اما ابا ایسے فوت ہو گئے تھے, ابا جی فوت ہو گئے, اما روتی روتی آدھے گھنٹے کے بعد اما بھی فوت ہو گئی, دونوں کا کٹھا جنازہ ہوا اور کچی قبریں بنی. کہتا تھا کہ ساتھ جیئیں گے ساتھ مریں گے. کہنے لگے میں منوا کے, آج مجھے ان کی بات اچانک یاد آئی اس مرحوم کی, کہنے لگے میں اللہ سے منوا کے جا رہا ہوں, اللہ سے اشراق کے ذریعے اللہ میری نسلوں کو پاگل نہیں کرے گا. مجھے کہنے لگے حکیم صاحب میں پاگل تو نہیں ہو گیا اور میں پاگل ہوں گا, اور اگر ان کی دعائیں نہ ہوتی میں گلیوں میں کپڑے اتار کے پھرتا جو میرے ساتھ صورتحال ہے حالات کی. تلکل ایام و نداولہا بین الناس, ایسے حالات بدلے, کوئی کرائسس حالات آئے ایسے کہ اگر ان کی دعائیں نہ ہوتی تو میں پاگل ہو جاتا. جیسے سرور کونین صلی اللہ تعالی علیہ وسلم جیسی کریم ہستی نے ہمارے لیے دعائیں مانگی اللہ سے کہ اللہ میری امت کو اجتماعی عذاب نہ ہو, ختم ہو جائیں, یا دوسرا ان کی شکلیں مسک نہ ہو, کتے بندر خنزیر نہ بنے. اور میرے آقا کی یہ دعائیں ہیں جو ہمارے ساتھ سدا رہتی ہیں. بنی اسرائیل نے صرف ایک غلطی کی تھی، میرے اللہ نے فرمایا تھا کہ ہفتے کے دن مچھلی کا شکار نہ کرو، وہ ایک آزمائش تھی، پھر سب تھے ہفتے کے دن انہوں نے وہ غلطی، وہ ایک حکم نہیں مانا تھا، تو اللہ پاک نے فکل نہ رہو کن کردہ خاشعین، ہو جاؤ سارے ذلیل بندر، اور سارے بندر ہو گئے اس ایک حکم نہ ماننے پہ، ہم نے تو سارا حکم کیا، حکم کا سارا قانون کی کتاب کو اٹھا کے پھاڑ ڈالا، حکم تو ایک کیا، ہم نے تو کسی حکم کو سمجھا ہی کچھ نہ، میرے مدینے والے کی دعائیں ہیں جو دائیں بائیں سے میرے آپ کا تعاقب کر رہی ہیں، اور تعاقب کر کے ایک پیغام دے رہی ہیں کہ مدینے والے کی کریمی دیکھو، جیسے تمہارے ساتھ جو ہونا تھا نہیں ہو رہا۔ تو اشراق کا پہلا فائدہ کیا ہے؟ چاشت کا، پاگلپن اور نفسیاتی بیماریوں سے، نفسیاتی حالات سے اشراق چاشت بچاتی ہے، میں چاشت کی بات کر رہا ہوں، چاشت کے چار رکعت نماز نفل، آٹھ رکعت نماز نفل، عجب عجب اس میں تاثیر ہے، عجب عجب اس میں طاقت ہے، عجب عجب اس میں کمال ہے چاشت۔ اس کا دوسرا فائدہ یہ ہے، یہ روزی کو ایسے کھینچتی ہے کہ جیسے احد پہاڑ سے پانی گرتا ہے، پانی تھوڑا سا جو ہے پہاڑوں کا گرا ہوا کولی کی طرح جاتا ہے، وہ جو سال یاد ہے مینا کا کہ بارش ہوئی اور اتنی ہوئی اتنی ہوئی اتنی ہوئی کہ پہاڑوں سے گاڑیاں بہ کے نیچے آ گئیں اور آنکھوں سے پانی میں ایسے بندہ گیا اور ملا ہی نہ، پہاڑوں کا گرا ہوا تیز پانی بندے کو کہاں سے کہاں لے جاتا۔ چاشت میں روزی کی برکت ہے، اور روزی اسی طرح کھینچی چلی جاتی ہے جس طرح پہاڑ سے پانی گرتا ہے اور تیزی سے گرتا ہے، چاشت کے اندر اللہ نے رزق کو ایسے چھپا کے رکھا ہوا ہے، ہم رزق کہاں ڈھونڈتے ہیں، مل جاتا ہے، بہت ملتا ہے، نماز کے بغیر بھی مل جاتا ہے، فرض کے بغیر بھی مل جاتا ہے، آپ نے یہ کہنا کہ چاشت کا تعلق رزق سے ہے، فرض نہ پڑھو رزق مل جاتا ہے، حرام زیادہ مل جاتا ہے، دھوکہ جھوٹ فریب زیادہ مل جاتا ہے، ملک کے خزانے کو خالی کرو زیادہ مل جاتا ہے، لیکن چاشت سے رزق اور ملتا ہے، جو میں اکثر عرض کیا کرتا ہوں، جو لوگوں کی جیبوں سے جائے گا وہ تیری جیب میں رہ نہیں سکتا، جو اللہ کے خزانے سے آئے گا وہ تیری جیب سے جا نہیں سکتا، چاشت سے وہ رزق ملتا ہے پھر تیری نسلوں کے کام آئے گا۔ میری اماں فرماتی تھی میرے دادا دن میں تین بار کبھی چار بار قرآن پڑھتے تھے، اور چاشت وہ سلسل پڑھتے تھے، پر دادا چاشت پڑھتے تھے، 1918 کی رجسٹری ہے زمین کی، اب 2018 ہونے والی ہے، وہ چیزیں اللہ کے فضل سے بڑی ہیں، ختم نہیں ہوئی، میں سمجھتا ہوں ان کے پیچھے چاشت کا بھی ایک پورا کردار ہے، چاشت کا ایک پورا کردار ہے، چاشت کا ایک پورا عمل ہے، چاشت کی ایک پوری تاثیر ہے، چاشت کی ایک پوری طاقت ہے، اور چاشت کے ساتھ میرے رب کے وعدے ہیں۔ ایک شخص آیا حضرت عباس رضی اللہ تعالیٰ عنہ کی خدمت میں، میرے آقا مدینے والے اپنے چچا کا بڑا احترام کرتے تھے، اس چچا کے ساتھ بڑی محبت تھی، حتیٰ کہ اگر مجلس میں بیٹھے ہوتے تھے اور لوگ مل مل کے بیٹھے ہوتے تھے، رش ہوتا تھا، جگہ تھوڑی ہوتی تھی، حضرت عباس اگر تشریف لاتے تھے حضرت عباس تو حضور دائیں بائیں توجہ فرماتے تھے کہ ان کے لیے فوراً جگہ بنائی جائے، ان کے لیے فوراً جگہ بنائی جائے، اور جو ان کے لیے جگہ بناتا تھا میرے آقا اس کو بہت پسند فرماتے تھے۔ حضرت عباس رضی اللہ تعالیٰ عنہ میرے آقا اس سے ان سے بڑے تھے، محبت بھی کرتے تھے، چچا تھے، احترام بھی کرتے تھے، پیار بھی کرتے تھے۔ حضرت عباس رضی اللہ تعالیٰ عنہ کے پاس ایک بندہ آیا کسی مقصد کے لیے، ضرورت کے لیے، کوئی سائل ہوگا، کوئی ضرورت مند ہوگا، کوئی خدمت میں ہوگا، آیا، آپ کا اس وقت چاشت کا وقت تھا، نوافل کا وقت تھا، عباس رضی اللہ تعالیٰ نوافل کا وقت، تو بندہ آ کے بیٹھ گیا، انہوں نے چاشت پڑھ کے اس کی طرف متوجہ ہوئے، سلام پھیر کے بولن متوجہ ہوئے، तो उसने उसने कहा कि जी ये मेरा ये मसला है। कहने लगे अच्छे वक्त पे पहुंचा, आ मिल के दुआ मांगते हैं, मेरी अभी चाश पड़ी है और दुआ मांगते हैं, तेरा मसला हल हो जाएगा, मैं मांगता हूं तू आमीन कह। और अब्बास रजी अल्लाह ताला उन्होंने दुआ मांगी और उनकी दुआओं के अंदर कबूलियत मदीने वाले की निस्बत कबूलियत, और उसकी दुआ कबूल हो गई और उसका मसला हल हो गया। और फरमाते थे मैं हमेशा जब भी कोई रोजी की मुश्किलात और ये मसाइल आते हैं और भी मसाइल कि हमेशा मैं चाश्त के वक्त का इंतजार करता हूं कि चाश्त का वक्त आएगा और मैं अपने मसले अल्लाह से हल करा लूंगा। तो दूसरा फायदा जो चाश्त का है वो क्या है? जाग रहे, मेरी तरफ देख रहे ना? अब देखा, बहुत से ऐसे थे कि जो नीचे देख रहे थे कहते अब तो आ जा नींद, अब तो आ जा। और चाश के अंदर अल्लाह जल्ला शानहु ने जो तीसरी नेमत रखी है वो बरकत रखी है, बरकत, सिर्फ बरकत, बस खत्म। और रब्बे काबा की कसम, अगर मुझे आपको एक जर्रा भी बरकत का मिल जाए, एक जर्रा भी अगर बरकत का मिल जाए मुझे आपको, तो हम कायनात के सबसे बड़े सखी, सबसे बड़े तवंगर, सबसे बड़े मालदार, और कुछ भी नहीं होगा तो मालदार है तेरे दर का, जो भी फकीर है वही तो जहां का अमीर है। उस बादशाहों से क्या गरज जो गदाहे शाहे जहान है। एक बरकत का जर्रा, तीसरी नेमत जो चाश्त वाले को मिलती है, बरकत मिलती है, बरकत मिलती है, बरकत मिलती है। और नस्लों में रिस्क जो चलता है बरकत की वजह से चलता है, और नस्लों में जब बेटे चलते हैं, ये भी सुन लीजिए अल्लाह वालों, बरकतों में जो बेटे चलते हैं बरकतों की वजह से चलते हैं। इस बरकत का एक जगह का वाक्य सुनाता हूं, आपने यकीनन सुना होगा लेकिन बहुत कम। आपको एक भी हजरत जिक्रिया अलैहिस्सलाम को बेटा कैसे मिला? बूढ़े हो गए, बीवी भांज हो गई, ये भांजी थी हजरत मरियम, हजरत मरियम जो थी ये भांजी थी अलैहिस्सलाम, ये इबादत करती थी, ये कब्र में बंद करके चले जाते थे। एक दफा आएगा और देखा बेमौसम फल पड़े हुए, हैरान हो गए कि फलों का ताल्लुक तो इस मौसम से है, इस मौसम में फल तो यहां नहीं होते, ये किस मौसम के फल हैं? और वो बेमौसम फल खाती थी, नीमते मेवे, हैरत अंगेज, ताला मैंने बंद किया, चाबी मेरे पास है, कहां से आए? फौरन समझिए अल्लाह की तरफ से है, इंदल्लाह अल्लाह की तरफ से आए। बस क्या किया, फिर अचानक वही खड़े, दुआएं मांगी, बहुत मांगी, साला साल मांगा, बेनियाज जात है, अल्लाह ने बेटा नहीं दिया, वही बरकत वाली जगह पे खड़े होके अल्लाह से दुआ मांगे, मौला अपने गैब के खजाने से कोई बेटा अता फरमा। उसी वक्त वही आई, नबी थे, उसी वक्त वही आई, ऐ ज़िक्रिया आपको बिशारत हो, इन्ना नुबश्शिरुका का बेगुला, एक बेटे की बिशारत हो, और नाम का मसला भी हल कर दिया कि नाम क्या रखें, नेक्स्ट से नाम रखें या किसी अदाकारा का रखें, और फिर बीमार होने के बाद इस्लामी रखें, नाम का मसला भी हल कर दिया, उसका नाम यहया होगा, और यहया के माने हमेशा जिंदा रहने वाला, और अल्लाह ने नाम यहया को 1,25,000 नबी आए, 1,44,000, और 2,00,000 रिवायात है, सब नबियों के नामों का पता नहीं है, यहया नाम सदा रखा जाएगा, मेरे अल्लाह ने क्या दिया मैं इसको जिंदा रखूंगा। और फिर आगे अल्लाह ने फरमाया जिस दिन पाशा पैदा हुआ उस दिन को सलाम नुबासो यौम वलिद, जिस दिन पैदा हुए उस दिन को सलाम, जिस दिन ये फौत होंगे उस दिन को सलाम, और जिस दिन ये उठाए जाएंगे उस दिन को सलाम। लिखा है किताबों में कि वो जो बरकत वाली जगह थी जहां हजरत मरियम खड़ी नफल पढ़ती 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 नमाज पढ़ती अल्लाह की इबादत करती रहती थी, और पांव पे वो नेक पाकीजा खातून पांव पे वरम आ जाती थी और फिर जो है पांव से रेशा निकलना शुरू हो जाता था, उस जगह की मुकद्दस जगह की वजह से रब ने अल्लाह के नबी अलैहिस्सलाम को बेटा अता फरमाया, सादतों वाला, राहतों वाला, बरकतों वाला, हयाओं वाला, खैरों वाला बेटा अता फरमाया उस जगह की बरकत से। और दरवाजा बंद है, एक बंदा अंदर आ गया, उतर गई उठी और दीवार के साथ लग गई, बंदा आ रहा वो जिब्रील था, वो और दीवार के साथ लग गई, ना डर मैं फरिश्ता हूं तुझे बेटे की बिशारत। हाँ बेटा मैं, मेरी तो शादी नहीं हुई। ऐसे कमीज का दामन पकड़ा, ऐसे फोंक मारी, बस जिब्रील अलैहिस्सलाम ऐसे पकड़ा और ऐसे फोंक मारी हजरत मरियम, बस। और रब ने अंदर आनंद फानंद हजरत ईसा अलैहिस्सलाम का निजाम बना दिया। हाँ हाय हाय हाय, क्या अजीब है। अब कहती है कि मुझे मौत क्यों ना आ गई, नसीब मंसिया इन्होंने कहा था, मेरा किस्सा खत्म ना क्यों ना हो गया, मैं लोगों को क्या मुंह दिखाऊंगी, ये कहां से लाई है तुम। जाग रहे, ये कहां से लाई है। तो फिर जिब्रील आए, फरमाया अल्लाह साथ देगा, घबराने की जरूरत नहीं, इस बच्चे को लेकर बाहर निकले और अगर आपसे कोई बात करे तो कोई बात ना करना और इस बच्चे की तरफ इशारा करना। हाँ कायनात में तीन बच्चे हैं जो माओ की गोद में बोले हैं, उनमें ईसा अलैहिस्सलाम भी हैं, इस बच्चे की तरफ इशारा करना। परेशान और नदामत में डूबी हुई नेक पाकीजा हस्ती डूबी हुई और जमाने में शोर पड़ गया कि मरियम का बेटा हो गया, शादी नहीं हुई, लोगों ने कहा कहां से लाई। उन्होंने कहा चुप, हुक्म इलाही था। जो गैब की दुनिया को मानते हैं ना, इसमें एक सबक है, मेरी बात गौर से समझिएगा, जो गैब की दुनिया को मानते हैं कि इस वजीफे के साथ ये हुक्म है ये वादा है, इस चाश्त के साथ ये हुक्म है ये वादा है, इस नफिल के साथ ये हुक्म है ये वादा है, फिर ये दलीलों और लॉजिक में नहीं कहते कि कैसे होगा, वो कहते हुक्म है बस खत्म। उन्होंने बच्चे की तरफ इशारा किया और किसके दिमाग में होगा कि ये बच्चा बोलेगा, उसके दिमाग में कैसे आ गया कि मेरी सफाई, मेरी पाकीजगी, मेरा तकद्दस ये बच्चा बयान करेगा। यकीन की दुनिया के साथ था वो बंदा, वो अल्लाह की नेक बंदी यकीन की दुनिया के साथ चल रही थी, बेयकीनों के साथ नहीं चल रही थी, बेयकीनों के साथ नहीं चल रही थी, बेयकीनी के साथ नहीं चल रही थी, चल भी रहा है और वे यकीन है, चल भी रहा है कदम डगमगा रहे हैं, चल भी रहा है कभी कानों से नेगेटिव बात सुनी तो तोबे तोबा करना शुरू कर दी, तो वाह वाह ऐसे लोग ऐसे होते हैं, और इधर से बात सुनी तो वाह वाह करना शुरू कर दी, वाह तेरा यकीन है। लुत्फ सजन दम बदम कहरे सजन दादा इवी सजन वाह वाह तू भी सजन वाह वाह, ये तो यकीन है, यकीनी की दुनिया के साथ चल रहा है साल साल से, दरबार में कानों में नेगेटिव सुना तो तबा तबा करना, इस्तिगफार औज बिल्ला पड़ा, और पॉजिटिव सुन लिया कोई बरकत वाली बात कहा सत बिस्मिल्ला, वाह तेरा यकीन। कोई कहीं ना इतनी ताकत कह सकती है शीरखार बच्चा थोड़ी देर पहले पैदा हुआ है, उसको ज्यादा वक्त नहीं गुजरा, और ये नेक माई सारा जहान इकट्ठा हुआ और सारा जहान अब कहानियां बनाने पे लगा हुआ है, और इसने कहा ऐसे ऐसे उंगली की तरह इशारा किया, नहीं बोली, ये बोल सकता है। थोड़ी देर हुई एक आवाज उठी ऐसी जैसे स्पीकर की आवाज है, सारी कौम जमा है, पहाड़ों में से आवाज गूंजी, इन्नी अब्दुल्ला आता, बस ये आतानी अल किताब। ये फिर उन्होंने सारा कुछ बताया, मैं अल्लाह का बंदा हूं, मेरे पास किताब है, किताब है मेरे पास बाइबल, हाँ मैं वो बंदा हूं, मैं अल्लाह का बंदा हूं, मैं ज़कात का हुक्म देता हूं, मैं नमाज का हुक्म करता हूं, ये सारा। और बच्चा बोल रहा है और उनकी अकल हैरान है, और हजरत मरियम खामोश बैठी है, क्यों? गैब वाले ने कहा था ये बोलेगा, और उसे गैब वालों के वादे का यकीन था, ऐसे चाश्त के वादे का यकीन है, चाश्त के वादे का यकीन है कि चाश्त में ये वादा है, बस खबर मुझे पता नहीं है, वादा करने वाले ने यह वादा दे दिया है, बताने वाले ने बता दिया है, मुझे अपनी अकल शऊर एहसास इदराक पे शक हो सकता है, मेरी आंखें धोखा देख सकती हैं, देखती हैं, मेरी अकल धोखा खा सकती है, खाती है, मेरा शऊर लाठी को सांप समझ सकता है, सांप को लाठी समझ सकता है, रस्सी को कस सकता है, धोखा हो सकता है, पर मेरे अल्लाह और उसके रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम का अमर और हुक्म इसमें धोखा नहीं हो सकता, इसमें मेरी खता नहीं हो सकती, फिर मेरे समझने में कोई गलती है, लेकिन मेरे रब के देने में कोई खता नहीं है, कोई खता नहीं, कोई खता नहीं, मेरे रब के देने में कोई खता नहीं। बच्चे बोलो, अब बच्चे ने बताया कि मैं वो हस्ती हूं जो क्यामत तक के लिए जिसका नाम रोशन रहेगा। और अजीब बात बताऊं, लिखा है हजरत ज़िक्रिया अलैहिस्सलाम और हजरत ईसा अलैहिस्सलाम के दरमियान में 6 महीने का वक्फा है, हजरत ज़िक्रिया उम्र में बड़े हैं लेकिन मकाम में हजरत ईसा अलैहिस्सलाम बड़े हैं। इसका ताल्लुक इस बात से है कि जरूरी नहीं कि उम्र में बड़ा हो तो मकाम में भी बड़ा हो, इसका ताल्लुक इस बात से नहीं है। तो चाश्त का तीसरा फायदा क्या है? बरकत, बरकत। और इस बरकत पे यकीन हो, अगर मेरी नस्ल में बरकत आ गई, रब मेरी सेहत, बेटे, रिस्क, अगर मैं दौलतमंद हूं तो दौलत, अगर मैं गरीब हूं तो बरकत मिल गई, तो सब कुछ मिल गया मुझे, मुझे सहल हो गई मंजिलें, खजा के रुख भी बदल गए, तेरा हाथ हाथ में आ गया तो चराग रह के भी चल गए, बस मुझे बरकत मिल गई, और बरकत ने मुझे घेर लिया, मुझे बरकत मिल गई, बस मेरा काम हो गया। सारी दुनिया कसरत की तलाश में है अल्लाह वालों, और सारी दुनिया कहते हैं बड़ा मुल्क हो, बड़ा माल हो, बड़ा पैसा हो, बड़ी चीजें हो, बड़ी सनतें हो, बड़ी तिजारतें हो, सारी दुनिया इस तलाश में है। आपने मेहनत भी करनी है, आपने दुकानदारी भी करनी है, जिम्मेदारी भी करनी है, सनत भी करनी है, तिजारत भी करनी है, जॉब भी करनी है, सारे हलाल जराए भरपूर इस्तेमाल करने हैं, करने के बावजूद बस एक तलाश में रहना है कि वह है बरकत, 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 बरकत। अगर मेरी नस्लों में मुझे बरकत मिल गई और एक जर्रा भी मिल गया, रब काबा की कसम, मेरी नस्लों में रब इज्जतें, राहतें, शान शौकतें, वकार और रिस्क और सेहत और हैबत और कमाल, ये अता अल्लाह पाक अता फरमाएगा, और हैर से अता फरमाएगा, इतना अता फरमाएगा कि शायद मेरी नस्लें इसको संभाल ही ना सके, और जब अल्लाह देगा तो संभालने की भी तरतीब साथ ही देगा। बरकत, बरकत। और मिसाल मैं दिया करता हूं, कुत्ती कितने बच्चे देती है और बकरी कितने बच्चे देती है, कौन सी हस्ती ऐसी है, कौन सी मखलूक ऐसी है जिसके रेवड़ बनते हैं, और कौन सी मखलूक ऐसी है जिसके रेवड़ नहीं बनते? बकरी के सदा रेवड़ बनते हैं, बकरी के सदा रेवड़ बनते हैं, और कुत्ती के कभी रेवड़ नहीं बनते। वहां कसरत होती है, वहां बरकत होती है, और बरकत हमेशा रहती है और नस्लों में रहते, हमेशा रहती है और नस्लों में रहती। चाश से जो तीसरा फायदा मिलता है वो बरकत मिलती है, बरकत मिलती है। मैं बाजों का सोचता हूं, ये जितने भी बड़ी बड़ी गद्दी नशीन है, इनके पास जो माल है, इसकी बुनियादें जहां अमाल है वहां चाश्त का भी उसमें हिस्सा है, उसमें चाश्त का भी हिस्सा है, कि वो चाश्त न छोड़ने वाले थे, चाश पढ़ने वाले थे, और चाश के नवाफे को से अलग से बरकत का निजाम रब ने ऐसी बरकत बनाई, ऐसी बरकत बनाई कि नस्लों में बरकत मुंतकिल हो रही है, नस्लों में बरकत मुंतकिल हो रही है, नस्लों में बरकत मुंतकिल हो रही है। अल्लाह पाक जब बरकतों के दरवाजे खोल देता है, फिर ये बंदे के अपने जिम्मे है, जो रिस्क मिलता है उसको हलाल राहों की तरफ ले जाए हराम या हराम की तरफ ले जाए, ये फिर आजमाइश होती है। वरना रब का वादा रब देता है, रब का वादा रब देता है। तीसरी जो नियमत चाश में मिलती है, फायदा मिलता है, पहला फायदा बीमार अपना पागलों और नफसियाती बीमारियों के लिए, दूसरा फायदा रिस्क के लिए, रिस्क को अजीब खींचते हैं। अगर इसमें एक बात हो जाती कि रिस्क की बरकत होती है, फिर भी बात महदूद होती, इसमें तीसरा फायदा खुद फुल यह है कि बरकत बस खत्म। वो रिस्क है, वो उम्र है, वो सेहत है, वो आंखों की नजरें हैं, वो जिंदगी का कोई बोझ है, कोई मसला है, बरकत मिलती है। एक साहब मुझसे कहने लगे, मैं मजबूर हो गया, फालिज का झटका लगा मुझे, कुछ टेंशन थी, क्राइसिस हुए, मैं मायूस वो हो गया, मजबूर हो गया। लेकिन मुझे किसी ने कहा तू चाश न छोड़, मैं बैठ नहीं सकता, कहा सोते सोते चाश पढ़, नमाज तो फर्ज पढ़ता था, तो मैंने चाश पढ़ना शुरू कर दी। और कुछ ही अरसे के बाद कहा मेरे जिस्म में हरकत शुरू हुई और अल्लाह पाक ने मेरे जिस्म को सेहतमंद कर दिया, और आज मैं आपके सामने बैठा हूं। मैं वो था जिसको बैक सोल भी हो गया था, सोते सोते नीचे जख्म हो गया था, और उसका मैंने ऑपरेशन कराया। आज अल्लाह का फजल है, चाश्त में सेहत है, घुटनों की, कमर की, टांगों की, पट्टों की, आसाब की, और ला इलाज बीमारियों के लिए चाश्त में सेहत है। वो सेहत की बुनियादी वजह क्या है? बरकत। बुनियादी वजह बरकत है। एक साहब उसे कहने लगे कि हमने अपने वालिद को देखा, अब हमसे कोताही हो रही है, हमारा वालिद दुकान के ऊपर के हिस्से में जाके मुसल्ला बिछा होता था, उसको सीधा करके वो चाश्त की नमाज जरूर पढ़ते थे हमारे वालिद। और कहा कि हमारे वालिद ने 1954 में एक फट्टे के ऊपर चंद जूते रखे थे, 54 में, और थोड़ा सा काम शुरू किया था, और आज हमारे काम इतना है कि हमारा हिसाब लिखने के लिए, किताब लिखने के लिए 16 आदमी हैं, अकाउंट के हिसाब और किताब लिखने के लिए 16 आदमी हैं, हमारा काम इतना है। लेकिन हमने अपने वालिद को देखा, आज हमसे कोताही हो रही, वो जा के ऊपर चाश पढ़ के आते थे। और कहा नीला गुंबद में एक बुजुर्ग होते थे, उन बुजुर्गों ने उन्हें बताया था, अनारकली नीला गुंबद में लाहौर में वहां एक बुजुर्ग होते थे, कहा उन बुजुर्गों ने उन्हें बताया था कि देख तेरा रिस्क अल्लाह तुझे देगा और गैर से देगा और चाश के जरिए देगा, कभी चाश शेख साहब आपने नहीं छोड़नी, शेख हो और फिर चाश छोड़ जाए। कहने लगे एक दफा शेख को उल्टी आई तो उसने झोली में कर ली, खुश करके मुर्गियों को डाल दी। शेख बैठे हूँ, माजरत चाहता हूँ, ऐसे दिल लगी कर बैठा हूँ, तो ये उल्टी भी जाए ना हो। कितने शेख बैठे हैं हाथ खड़ा कर, बहुत सारे बैठे हैं, ना बस ठीक है, सबसे इनफरादी माजरत। नेट पे अगर शेख बैठे हैं, दुनिया में मेरी आवाज जा रही, उनसे भी इज्तमाई और इनफरादी माजरत है। क्या लगे शेख साहब ये कर लेना, उसने मैंने कर लिया, आज हमारे 16 बंदे हैं, हमारा हिसाब किताब देखते हैं। एक वो था, अब्बा जी ने फट्टा को किराए पे लिया था, اس پہ چند جوتے سجا کے کھڑے ہوتے تھے، کبھی بک جاتے تھے کبھی نہیں بکتے تھے، اور اس سے پھر اللہ نے ترقی دی 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 دی، اور آج عالم یہ ہے چاشت میں برکت ہے، برکت ہے. اور یہ باتیں میں کس کو بتا رہا ہوں؟ سہمن میں کلندر کے وہاں بندہ بیٹھا تسبیح، اس کو بتا رہا ہوں. وہ تو بڑی مختصر سی تھی، بتاتے بتاتے میں نے بہت سی باتیں بتا دی نا اس کو. میں چاشت کی یہ فضیلہ چھوڑ دیتا ہوں، کہیں وہ واقعہ ختم نہ ہو جائے، میری باتیں تو چلتی رہیں گی. ہاں ہاں میں چاہتا ہوں بتاتا ہوں، ستاؤں تو صحیح. جذبات آپ کے جذبات سے، کہتے ہیں جذبات سے تو کھیلتا ہے، شکوا کیا میں کہتا ہوں. پھر کہ یار پھر یار ہے، بتاتا بھی تو ہے، ستاتا ہے بتاتا تو ہے. وہ ہمارے دویشن سندھ میں ہوتے ہیں، بڑے آدمی ہیں، تو وہ بڑھاتے ہیں ہیں بڑے اللہ والے، بس پر گالیاں بہت دیتے ہیں. ایک دفعہ ان کو ندامت آئی کہ گالیاں نہیں دینی چاہیے، میرے پاس اسٹوڈینٹس پڑھتے ہیں سارے، میں ان کو گالیاں دیتا ہوں. ایک دفعہ کونے میں چلے گئے، رو رو کے اللہ سے معافی مانگی، اللہ کا بھائی بنا رہا. پھر اللہ کے کہنے لگے، بہن کی گالی دیکھ کے کہنے لگے، اللہ پر تنگ بھی تو کرتے ہیں. یہ تباہ ہو رہی ہے. بڑی ندامت کی، بڑے روئے، مولا معاف کر دے، میں گالیاں دیتا ہوں، یہ کرتا ہوں. پھر بہن کی سوا من کی گالی دے کے کہنے لگے، مولا مجھ پہ تنگ بھی تو کرتے ہیں نا، میں کیا کروں. یہ تو حضرت کی توبہ ہو گئی، پتہ نہیں اور کیا ہوگا. ایک دفعہ کسی نے کہہ دیا جی مسلح پہ آپ نماز پڑھا دیں، تو مسلح پہ کھڑے ہوئے تو آنکھوں سے نابینا ہے ہمارے وہ جو ٹیچر ہیں، تو کسی نے مسلح پہ، انہوں نے کہا بھائی تھا ان سے ناراض تھا، اس سے کچھ بحث مباحثہ کر کے آ رہے تھے، غصے والے بہت ہیں. تو پوچھا کہ تقدیر ہو گئی، تقدیر ہو گئی، اور پوچھا وہ رمضان ہے؟ اس نے کہا جی نماز میں نہیں آیا، پر دم بھی گالی کہنے لگا اللہ اکبر، کیونکہ جماعت کرانی تھی نا، وہ بھی بڑا ضروری تھا. اللہ اکبر، چل رہا کیونکہ غصہ آیا، پھر اس کو گالی دینی بھی ضرورت تھی، ادھر تقدیر ہو گئی تھی. کیا بات کر رہا تھا؟ جب میں نے انہیں بتایا نا اس سخی کو، سخی آدمی ابھی زندہ ہو، میں نے اس کو بتایا نا، اس کی آنکھوں سے آنسو تھے، وہ درود خضری پڑھ رہے تھے. اصل میں میں بتاؤں، جو درود پڑھ رہے تھے وہ درود خضری پڑھ رہے تھے، اور صحیح پڑھ رہے تھے، 100% سچے موتی پڑھ رہے تھے، حق پڑھ رہے تھے. بس میرے مدینے والے نے، جن کی نسبتوں سے یہ درود ملا ہے، میرے مدینے والے نے سب سے پہلے درود سے پہلے نماز کہا ہے، اس لیے درود نماز کی آخری رکعت میں ملتی ہے، آخری رکعت میں آتا ہے. آپ غور کریں، سب سے پہلے اللہ اکبر، فاتحہ، کل سورتیں جو بھی ملائے، سمی اللہ لمن حمدہ، سبحان ربی العظیم، سبحان ربی العالی، اللہ کی عظمت آتے آتے درود پاک التحیات میں آتا ہے. اس بات کی دلیل ہے، اگر تو نماز چھوڑ کے صرف درود کو پکڑے گا، درود کا نور اپنا ہے پر نماز کا جواب پر کیسے دے گا؟ اور خود جس کے اوپر درود بھیجتا ہے، فرمایا بے نمازی کے بارے میں کہا جائے گا، نمازی کے ہاتھ اور پانچ کلیاں، چہرہ، دو ہاتھ اور پاؤں، یہ پانچ کلیاں ہوں گی جو چمکیں گی، اور میرے آقا مدینے والے اس کو پہچان لیں گے. ہاں آؤ، مرحبا مرحبا، میرا امتی آ رہا، میرا امتی آ رہا. اور جو نماز ہی نہیں ہوگا، اس کی نہیں چمکیں گے، وہ فرمائیں گے اس کو دور کرو، یہ میرا امتی نہیں ہے. اس کی آنکھوں سے آنسو تھے. مجھے کہنے لگا مجھے درود خضری کے اتنے فائدے ہوئے، اتنے فائدے بتائے. میں نے کہا نماز بھی ہے، میں نماز کا انکار نہیں کرتا. کہنے لگا میں گناہ گار ہوں، پر درود کا میرے اوپر اتنا فیض کھلا، فیض کھلا. انہوں نے دن رات میں نے کہا یہی عبادت ہے، نجا مسجد نکر سجدے، وضو کے توڑ دے کوزے، نجا مسجد نکر سجدے، وضو کے توڑ دے کوزے. آگے کیا ہے؟ शराब इश्क पीता जा, यही तेरी इबादत है। बजाओ मस्जिद, वो कह रहे हैं मैं सजेशन यही कुछ है, बजाओ मस्जिद, ढकर सजदे वजू के तोड़ के कूदे, शराब इश्क पीता जा, यही तेरी इबादत है। ये समझा था, मुझे पता चला नमाज पे इतना मिलता है और सजदे पे इतना मिलता है और रब के सामने खड़े होने पे इतना मिलता है और उसके सामने राज नियाज करने पे इतना मिलता है। आज के बाद मैं नमाज नहीं, और ईशा की नमाज मेरे साथ पढ़ी और कहा आज के बाद नमाज नहीं छोड़ूंगा, ईशा की नमाज मेरे साथ पढ़ी, आज तक नमाज नहीं छोड़ी। चाश्त में जो तीसरा नफा मिलता है वो क्या मिलता है? बरकत मिलती है, बरकत मिलती है। और बरकत तेरे नसों में अगर आ गई ना और तेरे मेरे अंदर आ गई, अल्लाहु अकबर, वो आंख में बरकत है, वो नजर में बरकत है, वो लहजे में बरकत है, वो अकल में बरकत है, वो शोर में बरकत है, वो इदराक में बरकत है, वो एहसास में बरकत है, या छठी हिस्से में बरकत है, बाद लोगों के छठी हिस्से। अल्लाह पाक जब बरकत देता है, वो रिश्ते में बरकत है, वो वक्त में बरकत है, वो बेटों में बरकत है, वो औलाद में बरकत है, वो घर में बरकत है, वो महत्व में बरकत है, और बरकत में बरकत है। जिसको बरकत का जरा मिल गया, उसको कायनात की सारी कमालात और कायनात की सारी नेमतें मिल गई, और जिसको बरकत न मिली, सारी दौलतें मिल जाती हैं, सारी सब कुछ मिल जाता है, बड़े बड़े घर होते हैं, सुकून नहीं होता, टुकड़े टुकड़े हो जाते हैं, बड़ी बड़ी कोठियां बंगले होते हैं, सब कुछ लुट जाता है, सब कुछ बिक जाता है, कुछ रहता नहीं है, कुछ नहीं रहता, कुछ नहीं रहता, कुछ नहीं रहता, कुछ भी नहीं रहता, कुछ भी नहीं रहता। कुछ भी नहीं रहता। मेरे पास जहांगीर बदर आता था आखिरी दो तीन चार दिन पहले, चंद दिन पहले उनके साथ बैठा रहा, उसे कहने लगा दुआ करें, गुर्दे का ट्रांसप्लांट कराया है। उससे पहले भी आए दुआ करा गया, जहांगीर बदर मरहूम, तो फिर डिफेंस का अस्पताल है नेशनल, उसे कहने लगे कि दो बेटे एक बेटियां, शरीफ नेक बीवी, तो मुझसे कहने लगे ये। मैंने कहा बदर साहब मरीज की दुआ कबूल होती है, मैंने उन्हें जिक्र याद करवाया था, या हादी या रहीम, और मैंने कहा इनके लिए एक दुआ मांगा करें, अल्लाह मेरी नस्लों को बरकत दे, मेरी नस्लों को बरकत, ये दुआ मांगा करें, अल्लाह मेरी नस्लों को बरकत दे। मर गया, रब का मामला बंदे के साथ है, हम किसी के बारे में क्या कह सकते हैं, हमें तो अपना पता नहीं है, हम किसी के बारे में क्या कह सकते हैं, हमें तो अपना पता नहीं है, अपना पता चल जाए फिर किसी के बारे में कह दे, अभी तो अपना पता है ही नहीं। अपनी नस्लों के लिए बरकतें छोड़ के जाना, बरकतें छोड़ के जाना, अगर कसरते हैं पर बरकतें छोड़ के जाना। और बरकत बताऊं, आज भी सऊदीया के एक बैंक में हजरत उस्मान जिन्नोरैन का बैंक अकाउंट है, है। और मैंने जो तहकीक की, मैंने शायद कहानी है लेकिन हकीकत है, उसकी इसकी बुनियाद पता कौन था? खालिद बिन महफूज अल हजरमी, बैंक अल अहली का मालिक, जिससे सऊदी हुकूमत कर्जा लेती है। वो मेरे पास कई साल फौत हो गया, बिन महफूज का बेटा था, हजरमी कबीले का था। मेरे पास एक बंदे के तवस्सुत से मेरे पास सऊदी अरब में मेरी मुलाकात हुई थी उससे। उसका एक मसला था, कहता था सुना है आपके पास कोई रूहानी उलूम है, आप ये मेरा मसला हल कर दें, ये चेक है जो चाहे ले लें। बहुत माल, उम्मत उससे कर्जा, अब भी हुकूमत सऊदी उसकी मकरूज है, अब भी। खालिद बिन महफूज हजरमी, और बिन महफूज जो था उसका बाप हम्माल था, कुल्ली था, पांडी था, और उसका जो ऑफिस है लाखों डॉलर का बड़ा ऑफिस, सामने एक शीशे के फ्रेम में वो रस्सा जिस रस्से से वो सामान कंधे पे उठा के जाता था, मजदूरियां करता था, आने आने की मजदूरी, वो रस्सा अब भी उसने फ्रेम पे लगा के लटकाया है कि अय्याम ख्याल करना ये सब महमूद किया था है। हाँ, ख्याल करना ये सब महमूद किया था है। अय्याम ख्याल करना ये सब महमूद किया था है। ये रब किया था है तो वही बिन महफूज वही था जो हम्माल था। हम्माल हमल, हमल इसलिए कहते हैं मई वजन उठाती है ना, उसे कहते हैं हमल, हमला। अरबी में हम्माल उसे कहते हैं जो वजन उठाए। अब समझ आइए लफ्ज की, हमल से, हमला से, हम्माल वजन उठाने वाला, जिसे हम मजदूर कह दें, मजदूर था। रब से बरकत मनवा के जाए, जब नस्लों में बरकत आएगी फिर नस्लें पलेंगी, और कैसे पलेंगी, रब से पलेंगी। एक साहब को पता चला मुझे बीमार है, बीमार है। उनका बेटा था, उसको पीछे से कुबड़ा था, पैदाइशी दौर पे ना कमर निकली हुई थी, बेचारा यूं झुक के चलता था। मैं बंदा मैंने उसके पास भेजा, लाहौर से मैंने फोन किया, मैंने उसके पास जा, ऐसे हाल है वाले, उनका क्या हाल है। मुझे ऐसे एहसास हुआ, कोई कष्ट वगैरह नहीं होता, एक एहसास हुआ उनको, कोई हालात उनके खराब हैं। तो उसने कहा अब्बा जी सख्त बीमार हैं, ऑक्सीजन का सिलेंडर साथ पड़ा रहता है। अब्बा जी मजदूर थे, मैकेनिक थे, चीजों के मजदूरी करते थे, तो सिलेंडर साथ पड़ा रहता है, सख्त बीमार है अब्बा जी। कुदरती उन दिनों में जाना हुआ, मैं उनके घर चला गया, दरवाजा खटखटाया, उनके घर के बाहर एक शेर लिखा हुआ था, उसका पहला मिसरा मुझे भूल गया, किसी को याद हो तो मुझे जरूर बताएगा। और लिखा हुआ दूसरा मिसरा था कि झुक झुक के देखता हूं जवानी कहां गई, मेरी कब्र इसलिए झुक गई बुढ़ापा आ गया, कुबड़ा मुझे लोग कहते हैं ना, मैं कुबड़ा हो गया, असल में मैं झुक झुक के जवानी को तलाश कर रहा हूं। इसका एक पहला शेर उनके दरवाजे के बाहर, ये शेर लिखा हुआ था, ये दूसरे शेर का हिस्सा है, पहला मुझे याद नहीं। मैं उनके यहां गया तो मैंने हालात देखे कस्मा पुरसी के, बीमार, मुसलसल बीमार, सांस का साथ सिलेंडर है वो लगा हुआ, और हल्की हल्की बात हटाते थे वो, और फिर मास्क, और फिर मुंह पे लगा के फिर सांस घुटना शुरू हो जाता, फिर मेरी भी बात का मजबूरन जवाब देना होता या कहना होता, फिर हटाते, फिर बात करते। अब ये थोड़ी देर हमारी बातें हुई, बातें होते होते मुझसे कहने लगे, और उनके दो तीन दिनों के बाद, थोड़े दिनों के बाद वो फौत हो गए, मुझसे कहने लगे कि हकीम साहब कुछ नहीं है, लेकिन मेरा रब मेरी सारी जरूरतें पूरी कर रहा है, कुछ भी नहीं है। और मैं उनके हालात जानता था, जैसे कहते ना दिहाड़ी वाले हैं, ताजी वाले हैं, जाते थे मजदूरी करते थे ले आते थे, सारी उम्र गुरबत सबाब पेशी में गुजारी। डॉक्टर हफीजुल्लाह साहब रहमतुल्लाह के मरीज थे, सखर वालों के, तो बस ऐसे फरमाने लगे कुछ भी नहीं है, कुछ भी नहीं है, अल्लाह सारी जरूरतें मेरी गैब से पूरी कर देता है। और कहा कि मैंने जिंदगी में चंद काम ऐसे हैं नहीं छोड़े, चंद काम, कुछ आमाल बताए, और उनमें एक चीज चाश्त भी बताई, और उन्होंने जो चाश्त का फायदा मुझे बताया, तो मैंने ये बस ये सुना था कि चाश्त से रोजी में बरकत होती है, अल्लाह मेरी बस वो रोजी में बरकत यही है कि मेरी सारी जरूरतें मैंने किसी के सामने हाथ नहीं फैलाया, और कुछ भी अब भी नहीं, अल्लाह गैब से जरूरतें पूरी कर देता है। मैंने नोट निकाले रखे, कहा ये देखें ये चाश्त है, मैंने नोट थे वो रखे, कहा ये चाश्त है, ये मेरे अमाल है, देखिए आपके दिल में किसने डाला, मैंने तो पैगाम नहीं भेजा, आप आए, पर अल्लाह गैब से जरूर दी। और कहा मैंने कभी तमा नहीं रखा, जिस तमे वाला रिस्क होता है अल्लाह उससे बरकत हटा लेता है। कई दफा कहा फलां को लिखो खत, वो इंशाल्लाह मेरी जरूरत को पूरा कर देगा, दवाई के पैसे नहीं, घर में खाने के नहीं, कुछ नहीं। फिर मैंने कहा नहीं, ये अमाल किस लिए मैंने किए थे, मौला मरते दम तक इस हाथ कभी किसी के सामने फैला नहीं, अब भी इस हाथ की हिफाजत करना, और मौला ये दिल कभी किसी के सामने, اس کے دل کا سوال، ایک ہوتا ہے زبان کا سوال، ایک ہے دل کا سوال، فرق ہے، ایک ہے زبان کا سوال، ایک ہے دل کا سوال. اور اس دل نے کبھی سوال نہیں کیا اور زبان نے سوال نہیں کیا، ہمیشہ میں نے رزق حلال کی تلاش کی ہے، اگر کبھی کوتا ہی ہو گئی تو مجھے معاف کر دے، اور کہا کہ میں ان اعمال کی برکت سے میری کچھ بھی نہیں، میرا رب ساری میری ضرورتیں پوری کر دیتا ہے. ضروری نہیں کہ تجھے مالداری ہو جائے، تمنگری ہو جائے، اللہ دیتا ہے اور کھوتی ہے. اور بعض اوقات میرا رب کہتا ہے اسے ہلکا پھلکا لانا ہے، نہ زیادہ مال، نہ زیادہ حساب و کتاب، نہ زیادہ پکڑ، نہ زیادہ کھڑنا، نہ زیادہ ترازو، نہ زیادہ تول، نہ زیادہ ادھر کی ادھر، اور کچھ نہ، لیکن اعمال کا نفع ملتا ہے، ملتا ہے. میں گاڑی پہ جا رہا تھا تو میرا بچہ کہنے لگا، بیٹا ہم بھی ساتھ چلتے ہیں، میں بھی ساتھ چلتا ہوں. بڑا تو مان گیا، چھوٹا وہ نہ مانا. اب میں نے گاڑی پہ سامنے لکھا یا حفیظ ہو یا سلام، ادھر لکھا اعمال کیے، مسواک رکھا. آخر میں غصے میں کہنے لگا، اللہ کرے بابا کی گاڑی کا ایکسیڈنٹ ہو جائے، بابا کی گاڑی کا ایکسیڈنٹ ہو جائے. غصے میں آگے چلا گیا، جلالی ہے. اب آپ واقعہ دیکھیں، میں خانے وال سے نکلا، خانے وال سے اندر سے سڑک میں گیا، فجر کا وقت ہو گیا، میرا ایک ساتھی ہے جنید شاہ وہ چلا رہا تھا، اور فجر کا وقت ہوا، ایک پیٹرول پمپ میں ہم نے فجر کی نماز پڑھی. آپ بھی اس گاڑی میں بیٹھے تھے، آٹھ آدمی بیٹھے تھے، سیون سیٹر گاڑی، آٹھ آدمی ہم بیٹھے تھے گاڑی میں. 145 پہ میری نظر تھی، گاڑی جا رہی تھی، سڑک بالکل صاف، 145 پہ فجر کی نماز کے بعد ایک دم اگلا ٹائر پھٹا، اچانک اگلا ٹائر پھٹا. اب میں خاموشی سے دیکھ رہا ہوں کہ گاڑی کہاں جا رہی ہے، جیسے کہتے ہیں جان میں ساکت ہو جاتا ہے، جب موت آتی ہے تو ہوش آواز سب چھن جاتے ہیں. خاموش دیکھ رہا ہوں، آگے ایک ٹرک ہوٹل تھا، اس کے سامنے ٹرالے کھڑے تھے، جیسے ڈرائیور نے ٹرالے کھڑے کر کے آرام کر رہے ہوں یا چائے کھانا وغیرہ جو بھی ہے. ٹرالے کی طرف گاڑی میں نے دیکھا جا رہی ہے، اور اس ڈرائیور سے بے قابو ہے، اور ڈرائیور بھی کچھ سمجھ نہیں آ رہی. دو فٹ ڈیڑھ فٹ کے فاصلے میں جا کے کسی طاقت نے اسے کھڑا کر دیا، بد دعا کا بھی اثر ہوا، دعا کا بھی اثر ہوا. دونوں چیزوں میں اپنے معصوم کی بد دعا تھی، اس کا بھی اثر ہوا، اور جو محفوظ حفاظت والے اعمال کیے ہوئے تھے، پانچ سور تھے، چھ بسم اللہ، یا حفیظ و یا سلام، اس کا بھی اثر ہوا. اللہ نے دونوں نے دکھایا، اللہ کرے بابا کی گاڑی کا ایکسیڈنٹ ہو جائے، ہو گیا ٹائر اگلا پھٹا بھی، اگلا پھٹا بھی، اگلا اگلا ٹائر پھٹ گیا. کیسے پھٹا پتہ نہیں، کیسے پھٹا، نئے ٹائر تھے. اور اللہ کا نظام دیکھیں، اب ٹائر بدلنے کے لیے فوراً سامنے دیکھا تو میں ٹائر والا کپڑا لے کے سو رہا تھا. واقعہ بھی وہی ہوا، جب وہ ٹرک کا ہوٹل تھے نا، اور ساتھ ٹرائیور والے ہوتے ہیں پنکچر وغیرہ لگانے کے لیے، اس کو بلا کے لے آئے، فوراً جک لے آیا، کر لے آیا، اس ٹپنی پڑی تھی وہ کر کے اس نے فوراً کر دیا، اور اگلا سفر جاری ہوا. چیزوں کا اثر ہوتا ہے، دعا بھی تعاقب کرتی ہے، اور بد دعا بھی تعاقب کرتی ہے. برکتیں چلتی ہیں، اور نسلیں بھی چلتی ہیں، اور نسل در نسل چلتی ہیں. کیوں جی؟ کہ جس کو فلاں فقیر کی دعا ہے، اس خاندان کا فلاں فقیر کی بد دعا ہے. میرے پاس ایک خاندان آتا ہے، ان میں سے ہر بچے کی آنکھیں چندھائی ہوئی ہوتی ہیں، ایسے ایسے چندھائی ہوتی ہیں، آمش چندھائی ہوئی ہوتی ہیں. اور اگر ہمیں ہمارے بار بڑے کہتے ہیں، ہمیں کسی اللہ والے نے بد دعا دی تھی، ہمارے پاس ایک اللہ والے آتے تھے، ہم نے ان کی بے قدری کی تھی، بےزتی کی تھی، انہوں نے ہمیں بد دعا دی تھی. ہمارا کوئی بھی بچہ پیدا ہوتا ہے، چندھا ہوا آنکھیں ہوتی ہیں اس کی، بس ایسے دیکھتا ہے، نظر ٹھیک آتا ہے لیکن اس کی شکل بدصورت ہو جاتی ہے، چندھا ہو جاتا ہے، چندھائی ہوئی آنکھیں ہوتی ہیں، بس ان کی بد دعا لگی ہمیں. مجھے کہنے لگے اس کا کوئی حل ہے، میں نے کہا سوائے استغفار کا کوئی حل نہیں ہے. کیوں؟ اللہ پاک کا جو دوست ہوتا ہے نا، اللہ پاک کا جو دوست ہوتا ہے، وہ اللہ کسی بڑی باتیں منوا لیتا ہے. حبیب خدا دے فقیراں تو صدقے دے، وہ ایسی ہوتا ہے. اور باقاعدہ ایک چیز ہے، باقاعدہ فرمایا مجھے تلاش کرنا حدیث قدسی ہے، میں ٹوٹے دلوں میں ملتا ہوں. میں کہاں ملتا ہوں؟ ٹوٹے ہوئے دلوں میں. اور اللہ والوں سے بڑھ کے کسی کا دل ٹوٹا ہوا نہیں ہوتا. سن لینا، آپ کہیں گے غریب کا دل ٹوٹا ہوا ہے، فقیر کا دل ٹوٹا ہوا ہے، مستحق کا دل ٹوٹا ہوا ہے. آپ کہیں گے مزدور کا دل ٹوٹا ہوا ہے. آپ کہیں گے اس کا جس کی ضرورتیں، خواہشیں تو خواہشیں ضرورتیں پوری نہیں ہو رہی. آپ کہیں گے اس دکھیارے کا، بیمار کا. میں کہوں گا سچ ہے، پر جتنا دل کسی اللہ والے کا ٹوٹا ہوا ہوتا ہے کسی کا نہیں ہوتا. آپ پوچھیں کیوں؟ حیرت کی بات ہے کہ حضرت بایزید بستامی رحمت اللہ علیہ نے، سن لیں بڑی کام کی بات موتی ہے، حضرت بایزید بستامی رحمت اللہ علیہ سے پوچھا مولا کہاں ملے گا اور کیسے ملے گا؟ تو اللہ پاک نے فرمایا بایزید ٹوٹے ہوئے دل میں ملوں گا. تو مولا مجھے کیسے ملے گا؟ میں تجھے کہا تو ہے ٹوٹے ہوئے دل میں ملوں گا. تو یا اللہ میرا دل کیسے؟ فرمایا جہاں ایک طرف تیری چاہت ہو، ایک طرف ہمارا حکم ہو، اور تو ہمارے حکم کو پورا کرے اور چاہت کو چھوڑ دے، یہی تیرا دل اندر سے ٹوٹے گا اور یہی ہم مل جائیں گے. ایک وہ ہے جو اپنی چاہتوں کو پورا کر رہا، وہ حلال ہے، وہ حرام ہے، وہ جائز ہے، وہ ناجائز ہے، وہ ساری چاہتوں کو پورا کر رہا. اور ایک وہ ہے کہ جس کی چاہتیں میرے من میں تھیں، بڑی چاہتیں میرے دل میں تھیں، بڑی لذتیں، مگر اس کی لذت عشق نے سبھی لذتوں کو مٹا دیا. وہ جب تیرے دل میں چاہت تھی نا، وہ جب چاہت ٹوٹتی ہے دل پہ ایک خنجر لگتا ہے، دل پہ ایک کھاؤ، ایک زخم لگتا ہے اور دل چھلنی چھلنی ہوتا ہے. پھر جتنی چاہتیں ٹوٹتی جاتی ہیں اتنا دل چھلنی ہوتا جاتا ہے اور ہوتے ہوتے وہ دل ٹوٹا ہوا ہوتا ہے. کسی کا دل بھوک سے ٹوٹا ہوا، کسی کا پیاس سے ٹوٹا ہوا، کسی کا جوتا نہ ملنے سے ٹوٹا ہوا، کسی کا گھر نہ ملنے سے ٹوٹا ہوا، کسی کا بیماری نہ جانے سے ٹوٹا ہوا، کسی کا دوائی نہ ملنے سے ٹوٹا ہوا، کسی کا غربت تک دستی سے، کسی کا فقر و فاقہ سے، کسی کا ظلم سے، کسی کا ستم سے، کسی کا دل ٹوٹا جفا سے، کسی کا دل ٹوٹا لوگوں کے ستانے سے، کسی کا دل کہاں سے ٹوٹا، کسی کا کہاں سے ٹوٹا، یہ بھی ٹوٹا ہوا دل ہے. پر ایک دل وہ ٹوٹا ہے جو اللہ کے عشق میں ٹوٹا، جو رب کی محبت میں ٹوٹا، جو رب کے فدا ہونے پہ ٹوٹا، جو رب کی عطا میں، کہ میرے اللہ نے کہا یہ میرا راستہ ہے اور یہ شیطان کا راستہ ہے، میرا اللہ تیرا ہوگا تو تیرا راستہ اختیار کروں گا. اس طرف ساری لذتیں نظر آ رہی، اس طرف ساری خوشیاں نظر آ رہی، اس طرف سارے مزے نظر آ رہے، اس طرف سارا لگژری نظام نظر آ رہا، اس طرف سارا وی آئی پی پروٹوکول نظر آ رہا. سارا کچھ چھوڑا، دل نہ ٹوٹا تو کیا ٹوٹا؟ نہیں ٹوٹتا دل. میں کہتا ہوں نظر بچانے سے دل ٹوٹ جاتا ہے. ایک نظر اٹھی، جی چاہتا اور دیکھ، یہی نہ دیکھ، دل پہ کیا گزرتی ہے؟ یہ ٹوٹ تو رہا ہے اور کیا ہو رہا ہے؟ یہ دل پہ کیوں گزرتی ہے؟ ایک طرف چاہت، ایک طرف حکم، ایک طرف طبیعت، ایک طرف شریعت. اس چاہت کے ٹوٹنے میں یہ دل ٹوٹا ہے، اس چاہت کے ٹوٹنے پہ جو دل ٹوٹا ہے، چاہت کے پورا ہونے پہ دل نہیں ٹوٹتا، وہ تو پوری ہو گئی. چاہت کے ٹوٹنے پہ جو دل ٹوٹا ہے، اس کو میرا رب کہتا ہے یہ دل ٹوٹا، میں تیرے ٹوٹے دل میں ملوں گا. پھر دل کے آئینے میں ہے تصویر یار، جب ذرا گردن جھکائی دیکھ لی، پھر یہاں دلوں میں یار کی تصویر موجود ہے. تو تیسری چیز جو چاشت میں ملتی ہے وہ کیا ملتی ہے؟ برکت. اور چوتھی چیز عجب ملتی ہے. دو بندے ایسے ہیں، بہت سارے عمل ہیں جس سے جو ہے یہ چیز ملتی ہے، لیکن دو بندے ایسے ہیں جن کو یہ چیز ملتی ہے. ایک وہ جو چاشت پڑھتا ہے، اور ایک وہ جو صالحین کی صحبت میں، نیک مجمع میں بیٹھتا ہے. ان دو بندوں کو یہ چیز بڑی آسانی سے اب اللہ غیب سے دیتا ہے. وہ کیا ہے؟ خاتمہ ایمان پہ ہوتا ہے. اللہ اکبر اللہ اکبر. ساری عمران دا کھٹیا وٹیا, ساری عمران دا پوہیا محنت جفا, ساری عمروں کا سفر سب کچھ آخری خاتمہ ہوتا ہے. سچ ہے, میں نے پھر کہا بہت سے عمل ایسے ہیں جن پہ خاتمہ بالخیر کی خوشخبریاں ہیں, لیکن دو عمل ایسے ہیں جو میں بتا رہا ہوں اب, ایک چاشت کے نفل اور ایک نیک لوگوں کی صحبت. جیسے آپ نیک لوگ بیٹھے ہیں اور آپ کی صحبت میں آ کے کوئی بیٹھ جائے اور مجھ جیسا بندہ بھی آپ کی صحبت میں بیٹھ جائے, نہ میں ٹوکاں نہ میں ٹوکاں نہ میں شور مچاواں, تو نیکاں دے لڑ لگ کے میں بھی شاید بخشا جاواں. یہ ایک صالحین کی صحبت. وہ عیسیٰ علیہ السلام کا واقعہ آپ نے سنا ہوگا, بارش نہیں ہو رہی تھی, ساری دنیا ساری قوم کٹھی ہوئی میدان میں گئی, دعا مانگی دھوپ میں کھڑے ہو کے اللہ سے, تو اللہ کو ترسا, اللہ پاک نے فرمایا اس محفل میں اس پورے مجمع میں ایک ایسا شخص ہے جس نے ہمیں ساری زندگی ناراض کی ہے, اس کی وجہ سے بارش نہیں ہو رہی, اگر وہ نکال دیں آپ اس کو تو بارش ہو جائے گی. انہوں نے اعلان فرمایا اور اسے پتا چل گیا. اب دل ہی دل میں اللہ سے راز و نیاز کیا, اور کیا راز و نیاز کیا, اللہ اکبر. اب پہلے ٹیک والے پہلے اٹھے تو پھر میں ان کو بتاؤں. وہ دو باپ بیٹا آتے ہیں اکثر, دعا کرتے ہیں ہمارے لیے برکت کر دیں. باپ اکثر سو رہا ہوتا ہے, اکثر سو رہا ہوتا ہے, حیران ہوں. اور اس نے ایک مخصوص کونا سنبھالا ہوا ہے, بس اس کا وہی مسلح ہے, اس کے مسلح کو کچھ چینج نہیں سکتا, بندہ بڑا ڈاڈا ہے. تو کیا بات کر رہا تھا, اب اس بندے کو پتا چل گیا کہ بھئی میرے بارے میں یہ ہے, اس نے کھڑے کھڑے اللہ سے وہیں راز و نیاز کیا, کھڑے کھڑے وہیں کھڑے کھڑے راز و نیاز کیا, مولا ساری عمر غلطیاں گناہ کیے تو نے پردے رکھے, مولا پردہ کھل جائے گا ذلیل ہو جاؤں گا, خوار ہو جاؤں گا, قوم میں رسوا ہو جاؤں گا, بس آج وہیں کھڑے کھڑے توبہ کرتا ہوں, بس معاف کر دے اور آئندہ نہیں کروں گا. اور ایسی دل میں کوئی ہاتھ نہیں اٹھا, ہاتھ اٹھاتا تو لوگ دیکھتے یہ ہاتھ اٹھا رہا کچھ کر رہا, ہاتھ نہیں اٹھائے, سجدے میں نہیں گیا. آپ دیکھیں وہ کتنا جلدی مان جاتا ہے, سجدے میں نہیں گیا, ہاتھ نہیں اٹھائے, وضو کر بھاگ کے وضو کرنے نہیں گیا, اچھا قبلہ رخ کیا یا نہیں کیا, کوئی اسم اعظم کوئی وظیفہ کوئی تسبیح کچھ نہیں, بھائی کھڑے کھڑے. اور اس بات کو لکھا ہے, میں اپنی وجدان میں ایک بات کہتا ہوں, میرے اندر اس دن ایک بات آ رہی تھی, میں اس واقعے کو اللہ سے بیٹھے باتیں کر رہا تھا, باتیں مرتے کرتے اللہ کا میں نے اس قصے کا ریفرنس دیا کہ سخی وہ تھا تو تو کریم ہے, اور پھر بارش ہو گئی اور بندہ بھی نہ نکلا. مولا آپ نے تو فرمایا تھا بارش رکی ہوئی ہے, میں جس کی وجہ سے رکی ہوئی تھی اسی کی وجہ سے ہوئی ہے, ہاں اس کی توبہ ایسی تھی اور ہمیں ایسی اس کی توبہ پسند آئی کہ اس کی وجہ سے ہم نے بارش کر دی. اچھا مولا وہ بندہ تو دکھا دے. فرمایا جب ہمارا دشمن تھا اس وقت بھی ہم نے پردے رکھے, اب تو یار بن گیا ہے, اب تو دوست بن گیا ہے, اب تو اس کے پردے اور رکھیں گے, ہم ستاری کا ہمارے پاس چادر ہے, ستارے لوگ ہیں, ایبوں پہ پردہ دینے والے ہیں. میں ایک جو بات آپ کو اس واقعے میں عرض کر رہا ہوں, وہاں یہ عرض کر رہا تھا اس کو اصل میں توبہ جو نصیب ہوئی اس صالحین کے مجمع کی وجہ سے, اور اس میں عیسیٰ علیہ السلام موجود تھے. عیسیٰ علیہ السلام نبی جو ہوتا ہے معصوم ہوتا ہے, نبی گنہگار نہیں ہوتا بدکار نہیں ہوتا, اور نبی کے نکاح عرشوں پہ ہوتے ہیں, اور نبی کی صحبت میں تھا, اور نبی کے ساتھ عیسیٰ علیہ السلام کے صحابی تھے جنہیں حواری کہتے ہیں, صالحین نیک اللہ والوں کی صحبت ایسی تھی, اس مجمع کی برکت ایسی تھی کہ اس کو وہیں کھڑے کھڑے توبہ نصیب ہو گئی. پتہ نہیں وہ مجمع اگر نہ ہوتا تو بغیر توبہ کی ہی مر جاتا. اور توبہ بھی ایسا نصیب ہوئی, ایسی نصیب ہوئی کہ اس کی وجہ سے عیسیٰ علیہ السلام کے ہوتے ہوئے بارش ہو گئے. تو دو بندے ایسے ہیں, ایک مجمع میں جو اللہ والوں کے مجمع میں اٹھے بیٹھے, جیسے آپ تسبیح خانے میں تشریف لاتے ہیں, پتہ نہیں آپ مجمع میں کتنے اللہ والے ہوں گے, میں بھی اس کی برکت سے فیضیاب ہو جاتا ہوں. جو میں بات اکثر کہا کرتا ہوں کہ بعض اوقات ممبر پہ بیٹھنے والا وہ نہیں ہوتا جو نیچے بیٹھنے والے وہ ہوتے ہیں. ممبر پہ بیٹھنے والے لوگ حضرت حضرت کہتے ہیں, نیچے بیٹھنے والے بعض اوقات ایسے باکمال ہوتے ہیں کہ اس طرح کے بے شمار حضرت اس کا مقابلہ نہیں کر سکتے. آپ مجمع کی جو اس وقت بیٹھے ہیں, صالحین کا مجمع, نیکوں کا مجمع, فریادیوں کا مجمع, پردیسیوں کا مجمع اور طلبگاروں کا مجمع, اللہ سے محبت کرنے والے, مشکلات کو حل کرانے والے, اولاد پانے والے, رزق پانے والے, صحت پانے والے, مشکلات کے لیے در بدر پھر کے آخر یہاں پہنچنے والے, یہ جو مجمع بیٹھا ہے اس کی وجہ سے کلمہ نصیب ہوتا ہے. اور میرے پاس واقعات در واقعات آ رہے ہیں کہ تسبیح خانے میں آنا جانا تھا, تسبیح خانے سے محبت کرتے تھے, تسبیح خانے کے اعمال کرتے تھے, خاتمہ بالخیر ہو گیا, خاتمہ بالخیر ہو گیا. ہمارے ایک ساتھی ہیں ذوالفقار صاحب, کہنے لگے اماں بیٹھی تھی اور درس چل رہا تھا اور اماں تسبیح میں بیٹھی سورت فاتحہ سورت کوثر پڑھ رہی تھی, سورت کوثر پڑھ رہی تھی. اماں بیمار تھی, بوڑھی تھی اور چار بھی بیٹھے بیٹھے سورت کوثر پڑھ رہی تھی اور آپ کی بات درس بھی سن رہی تھی. بس وہ اعمال کی برکت سورت کوثر کہ اماں بیٹھے بیٹھے وہیں ایسے گر گئی. اور اماں کو کیا ہو گیا؟ انہوں نے کہا اماں تو چلی گئی. میں نے بے شمار واقعات میرے پاس مسلسل آ رہے ہیں خاتمہ بالخیر کے. چاشت کی نماز سے, چاشت کی نماز سے جو چوتھا فائدہ ہوتا ہے, میں نے چار فائدے بتائے اور چار مسائل کا حل اور چار اس کی فضیلتیں ہیں. یہ چار مسائل کا حل بتا رہا ہوں, یعنی چار اس کے فائدے کیا ہیں. پہلا فائدہ نفسیاتی بیماریاں پاگل پن, دوسرا رزق اور تیسرا برکت اور چوتھا خاتمہ بالخیر. اب آپ پہلا پھر گنیں اور اس کو ہم کسی اور انداز سے گنتے ہیں. پہلا فائدہ سارا مرنے سے پہلے کے نظام بنتا ہے, یعنی انسان عقل سمجھ اس کی ٹھیک رہتی ہے بیماریاں دماغی نفسیاتی. دوسرا فائدہ رزق, مرنے سے پہلے کا سارا نظام ٹھیک ہے نا. تیسرا فائدہ برکت, مرنے سے پہلے کا نظام بھی, مرنے کے بعد کا نظام بھی, لیکن اس وقت مرنے کے پہلے کا نظام کا فائدہ نفع خوب ہوتا ہے, یہ پلتا ہے, اس کی نسلیں پلتی ہیں, اس کو برکت ہوتی ہے صحت میں, عزت میں, وقار میں, شان و شوکت میں, رزق میں, مال میں, چیزوں میں, زمینوں میں, ساری چیزوں میں برکت ہوتی ہے. یہ بھی مرنے سے پہلے کا فائدہ. اور آخری چاشت کا جو فائدہ ہوتا ہے وہ موت کے وقت اور مرنے کے بعد کا سارا پیکج بہترین بن جاتا ہے, جس کا خاتمہ ایمان پہ ہو گیا بس بات ہی ختم ہو گئی. یعنی کہ معلوم ہوا چاشت میں مرنے سے پہلے کے تین پیکج ہیں, مرنے سے پہلے کے اور مرنے کے بعد کے ایک پیکج, اور وہ مرنے سے پہلے کے سارے تین پیکج بھی پورے ہو گئے اور مرنے کے بعد کا ایک پیکج جس سے انسان ڈرتا ہے. کوئی کمزور سے کمزور بھی ہے نا, وہ بھی کہتا ہے کہ پتہ نہیں اللہ کو کیا منہ دکھاؤں گا. گنہگار سے گنہگار بھی ہے, ایک وقت آتا ہے اگر ایمان یا ذرہ بھی ہے نا اس کے اندر, ایک وقت آتا ہے اس کا ضمیر اسے کہتا ہے اللہ کو کیا منہ دکھائے گا, اللہ کو کیا منہ دکھائے گا, یہ کیا کر رہا. کوئی ہو یہ ایک خوف ہے کہ پتہ نہیں خاتمہ بالخیر ہوگا یا نہیں ہوگا. وقت کا ولی ڈرتا گیا, وقت کے ہوش ڈرتے گئے, وقت کی بڑی بڑی ہستیاں آخری وقت کے خوف سے ڈرتی گئیں. بے بسی ہوتی ہے اس وقت, بے کسی ہوتی ہے, بے بسی بے کسی, سب چیزیں کنگ اور ہر چیز بند ہو جاتی ہے, اور ایک اس کی رحمت ہے جو سامنے آ جاتی ہے تو کام بن جاتا ہے, خاتمہ بالخیر ہو جاتا ہے, منہ پہ کلمہ نصیب ہو جائے یا دل پہ کلمہ نصیب ہو، تو میں سنوں یا نہ سنوں یہ سننا ضروری نہیں، لیکن اس کا خاتمہ بالخیر ہو جائے اصل یہ ضروری ہے۔ ایک اور کھڑی ہوتی ہے اور یہ چاشت وہ تحفہ ہے، وہ تحفہ ہے۔ آپ کی دکان پہ ہے دکان پہ پڑھ لیں، دفتر میں ہے دفتر میں پڑھ لیں، زمینداری میں ہے زمینداری میں پڑھ لیں، صنعت تجارت میں ہے وہیں پڑھ لیں، مختصر سے نفل ہیں، بس یہ مختصر سے نفل بڑے کام کے ہیں، عجیب کام کے ہیں، حیرت انگیز اس کے ریزلٹ ہیں اور حیرت انگیز اس کے فائدے ہیں۔ زندگی کے مسائل حل ہو جاتے ہیں، زندگی کے مسائل حل ہو جاتے ہیں، ذہنی بیماری نفسیاتی بیماریاں ختم ہو گئیں اور رزق برکت کے بے بہا مسئلے حل ہو گئے اور خود برکت مل گئی صحت میں اور گھٹنوں میں اور کمر میں اور دل میں اور تخنوں میں اور میدے میں اور جسم میں، اور اللہ پاک عجیب برکت دے دیتے ہیں۔ اور آخری مسئلہ جس سے ہر بندہ خوف زدہ ہے کہ خاتمہ بالخیر ہو جاتا ہے، اور جب عصر کی نماز ہوتی ہے، اب عصر کی طرف چلیں، جب عصر کی نماز ہوتی ہے ڈیوٹیاں بدلنے کا وقت ہے، خاص ڈیوٹیاں بدلنے کا وقت ہے، بڑا حساس وقت ہے، اس وقت ڈیوٹیاں بدلتی ہیں فرشتوں کی، فجر کے بعد اور عصر کے بعد فرشتوں کی ڈیوٹیاں بدلتی ہیں، نئی ڈیوٹیاں آتی ہیں۔ فجر کی نماز پڑھتے ہوئے بند فرشتے آئے تو دیکھا بندہ عمل میں مشغول ہے، اور عصر کی نماز میں گئے تو عمل میں مشغول ہے، اور سارا دن کی یہ ڈائری جو لکھتے ہیں کہ ربی جی ہم آئے تھے تو یہ اس وقت آپ کا نام لے رہا تھا، عمل میں مشغول تھا عبادت میں، اور جب ہم گئے تو عبادت مشغول تھے، تو ہر وقت کرتا ہی عبادت رہتا ہے اور کوئی کام کرتا ہی نہیں ہے، یہی کام کرتا ہے۔ جیسے ہمارے پروفیسر یوسف صاحب نے چپلاسی نے کہا، انہوں نے کہا مزے کرو موجہ تک پر جلوا لیا ہے، بس بےچارا مسئلے باز ہوگا سب تصویر پڑھتا رہے گا، کیونکہ تصویر پڑھنے والوں کو بندہ سمجھتا ہے ایسے کوئی پاگل دیوانا ہے۔ ایک دفعہ ایک جگہ سے کچھ ایک ہمارے دوست تھے، انہوں نے کباب لیے، کباب بنانے والوں نے کچے کباب تل کے دے دیے، اس نے ایسے دیکھا، اچھا وہ بہت بڑا بدماش تھا، بہت بڑا بدماش، کوئی خرناش تھا، تو اللہ نے اس کو ہدایت دی، چھوٹی چھوٹی اس نے داڑھی رکھ لی، ابھی شیو اس نے کچھ مہینے کی چھوڑی ہوگی، تو اور بندے کو نا جھوٹی کی نئے کوئی باتیں کرتا تھا، وہ ٹرانسپورٹر تھا، تو مجھے کہنے لگا کباب کھاتے ہیں، میں نے کہا یہ ان کا نہیں ہوتا صحیح ٹھیک، میں نے کہا اچھا کھاتے ہیں، کہ اللہ ہاں بھی کباب دے دے اتنے، اس نے نا کچے کباب دے دیے، اس نے تو بڑا نفیس کھانے پینے والا، ساری عمر تو کباب کے بوتل سے اس کی یاری تھی، یاری اسی کی اسی سے تھی، کھانے پینے کا بڑا نفیس، منہ سے اسے گالی نکلتے نکلتے نا ایسے رہ گئی، اور کہنے لگے اے تو نہیں یہ کباب کیسے کیے، کہنے لگے مولوی جی سر لو ایویں ہی ہوندے نے، مجھے یہ لفظ ابھی تک یاد ہے، اوئے ہوئے ہوئے اٹھا نہیں وہ، اللہ اکبر، اس نے کہا تو یہ کہا کیسے ہے، ایسے پکڑ کے نا اس کو گروان سے اٹھا کے اس کڑھی کے اوپر ڈال دی جس پہ کباب تلتے ہیں، ابھی مجھے کیا کر رہے ہیں ملک صاحب، یہ کیا کر رہے ہیں، کہنے مجھے ایسے غصے میں کہنے لگے حضرت آپ ایک طرف کھڑے ہو جاؤ، یعنی تو نے اگر کیا تو، میں کہ اس کی آنکھوں میں خون آ گیا ہے، یہ تو نہیں کہا کہ میں تجھے، حضرت ایک طرف کھڑے ہو گیا، ایک طرف ہو گیا فورا ایسے پکڑا، پکڑ کے اور وہ جو تبا ہوتا ہے نا جس میں کباب تلتے ہیں اس کے اوپر اٹھا کے مارا، اور وہ گرا، اور پھر کہنے لگا نہیں ابھی تو تلا نہیں ہے، وہ ہو گیا، پھر اٹھایا بندے آ گئے، اور ایک بندہ جان لگا ملک صاحب فلاں ہیں، وہ فلاں ہیں، پھر اٹھایا، پھر اس وہ تگوا گر گیا تھا نیچے چوہا چل رہا تھا اس کے اوپر مارا، او ہو ہو और बंदे आ गए, वो कहने लगे माफ कर दे, वो कहने लगे कच्चे कबाब कबाब दे रहा, कहने लगे सर लाऊं, और मैंने सारी उम्र खाए कबाब है। हमारे एक नई होता था, उसका नाम था यार मोहम्मद, यारी नई कहते थे लोग, उससे टाइम लेते थे, इतना कारीगर था, फिंगर आर्ट का सब्जेक्ट उसका, इतना कारीगर यारी नई, आंखों के सामने मेरे अब भी है उसकी दुकान, और उसके ऊपर बड़े बड़े गाड़ियों वाले इंतजार। एक तांगे वाला यारी नई भी मर गया, अब वो अम्मा भी मर गई, अम्मा को तांगा मार के चला गया अंदर, यारी नई के सामने जूती पॉलिश करने वाला बैठा था, वो जूतियां गांठने वाला ना, नई की दुकान के सामने जूतियां पॉलिश करने वाला बैठा होता था, जूतियां गांठने वाला, तांगा मार के चला गया। उसने कहा अम्मा बिचारी का जख्मी हो गई, इलाज मुआवजा हुआ, तो कुछ हुआ। उसने कहा उसको, वो हिंदू था, उस हिंदू को कहा जो आगे जूतियां वाला, उसने कहा वो तांगे वाले को, उन्हें कहा उस्ताद जी मैं उसको जानता हूं, कभी तो आएगा। तो वो जब आया, एक दिन उसने कहा उस्ताद जी कोई कटिंग कर रहे थे, जो भी कर रहे था उस्ताद, उस्ताद जब मैंने उसको देखा था, मेरा अंदाजा था कि वो 55 से आगे था, 55 से ऊपर था उस्ताद, 60 के करीब था, अरे दराज का खूब खूबसूरत था बड़ा, उसका मूर्ख था, कुकड़बाज था, मूर्ख तो उसका वहां खड़ा हुआ था, बड़ा उसको पालता था, मेहनत करता था। तो उसने कहा उस्ताद जी वो तांगे वाला आया हुआ है, बस छोड़ा उसने जाके, उस तांगे वाले को ना ऐसे पकड़ के ऐसे उठाया, मुझे वो उठाना याद आया, उठाया कैसे जमीन पे मारा, कहा अम्मा जख्मी हो गई है, फिर उठाया, फिर उठा के वापस तांगे में डाला, अम्मा की टांग में भी जख्म लगा है, फिर वहां से उठाया वापस पीछे फेंका, अम्मा की पट्टियां भी करवा आया हूं, फिर उठाया फिर किसी और घोड़े के ऊपर मारा, कह रहे अम्मा की अब कफन की तैयारी हो रही है, फिर उठाया और फिर पता नहीं कहां मारा, कहा अम्मा की कब्र खोदी जा रही है, फिर उठाया कहा जालिम पहले तू मरेगा फिर अम्मा मरेगी। कहने का कोई बात नहीं, कबाब मालवी सर लो। तो बात मैंने की थी प्रोफेसर यूसुफ साहब की वजह से, असल बात वहां से चली थी, उन्होंने मजे करो तब कुछ बिछ गया है, उन्होंने इनको अकल नहीं होती, शऊर नहीं होता, पागल होते हैं बेचारे, और पागल को जब पता नहीं कि दाढ़ी के फायदों में और बड़े बड़े फायदे हैं, जहां दाढ़ी के फायदों में अजदवाजी जिंदगी खुशहाल होती है, वहां अकल शऊर एहसास इतराक और बहुत कुछ मिल जाता है, तुझे क्या पता। जिंदगी में चाश्त की बरकत से बरकत आ जाती है, और जब असर होती है, असर होती है, इस वक्त औकात बदलने का वक्त होता है, असर होती है, और असर के वक्त जिन्नात शयातीन बलाएं आफात न हो सके ये सर उठाती है, और मगरब के वक्त सब चीजें फुल फुल बाहर आ जाती हैं, मुकम्मल बाहर आ जाती हैं। इसलिए मेरे आका ने फरमाया हदीस है, अपने बच्चों को दिन डूबते और मगरब के वक्त में बाहर मत निकालो, बलाएं फैल जाती हैं। ऐसे नहीं कहा, इनकी आंखें हैं, चेहरे की आंखें नहीं, दिल की आंखें हैं, वो आंखों से ऐसे देख लेते हैं। मुझे कई लोग आते हैं जिनके साथ जिन्नात होते हैं, कभी हमने इस गली तक देखा, जिन्नात का निजाम ये है, इधर तक आए तस्वीर होने के अंदर आए, हमें कुछ नजर नहीं आया, और यहां कोई और मखलूक नजर आई, वो भी जिन्नात थे पर किसी और खूबसूरत रूप में थे, और उनको अंदर आने से उन्होंने रोका हुआ है, और हमने पहरे देखे। मुझे इस इज्तिमा में एक बंदे ने बताया, कहा कि और वो उसका वो जो विज्ञान था 100% सच्चा था, मैं उसकी गवाही देता हूं। इस इज्तिमा में मुझे बंदे ने बताया कि मैं रात को उठा और मैं बेचैन हुआ और मैं बाहर निकला और मैंने देखा कि चारों तरफ कोई नौरानी है, उनके हाथों में डंडे हैं, किसी के हाथों में तलवारें हैं, किसी के हाथों में नेजे हैं, कुछ पुराने दौर के असले हैं, बंदूकें नहीं है, और वो सारे पहरे में हैं, 100% चारों तरफ पहरे में हैं। और कहा मैं एकदम मेरी आंख बंद की, फिर मैं देखना बंद हो गया, फिर ये गलियां थी और बंद हो, फिर मैंने देखा तो फिर वही पहरे में है। और कहा हाँ कुछ और मखलूक भी है जो रब की तरफ से तैनात होती है, जिसको हमारी हर आंख नहीं देख सकती। हाँ वो शख्स जो जिसकी आंखों के पर्दे अल्लाह हटा दे, अल्लाह जिसके पर्दे हटा दे, हर आंख नहीं देख सकती, हर बंदा उसको नहीं सोच सकता, हर बंदा उसको मान नहीं सकता। और ये बातें मैं अक्सर बयान नहीं करता, बर्तन बड़े छोटे हैं, हाजमे बड़े कमजोर हैं, खट्टे बिकार शुरू हो जाते हैं, और हाजमे बड़े कमजोर हैं, बड़े कमजोर हाजमे हैं, बड़े कमजोर हाजमे हैं, कहेंगे ऐसे क्रांति बताता है। असल का वक्त जो होता है वो खास एक वक्त होता है, एक अजीब वक्त होता है, और उस वक्त में तब्दीलियां आती हैं फरिश्तों की, हलचल मचती है। क्या ख्याल है, आप मुझ बेहतर तरफ देखें, बहुत बड़ा लाखों करोड़ों का लश्कर आए तो हलचल नहीं मचेगी। आठ दस बंदे जब होकर आ जाए तो बंदे ऐसे देखना शुरू हो जाते हैं, ये बंदे कठी किस लिए है, 8-10-20 बंदे और लाखों करोड़ों का लश्कर आए तो एक हलचल मचती है और एक धूल उड़ती है, धूल उड़ती है। असल के वक्त की ड्यूटियां बदलती हैं और इस वक्त निजाम शमसी और कमरी तब्दील होता है। आप साइंस की रूह से जाके इसको देखिएगा, मैंने थोड़ा सा इशारा किया है, इस वक्त एक चेंजिंग होती है पूरे वर्ल्ड में, पूरी दुनिया के निजाम में एक तब्दीली होती है। और इसमें इस तब्दीली में एक चीज खास तौर पर है कि जो इस तब्दीली में थोड़ा सा जिक्र कर ले, इसलिए असर की नमाज के बाद तस्बीहात क्यों पढ़ी जाती हैं, फजर की नमाज के बाद तस्बीहात क्यों पढ़ी जाती हैं, इमाम एकदम दुआ नहीं कराता असर के बाद, कराता है? हाँ परदेशी मुसाफिर है उसके उसके लिए हुक्म और है, एकदम दुआ नहीं कराता असर के बाद भी, मगरब के फजर के बाद भी। उसकी वजह यह है ये खास घड़ियां हैं, ये खास लम्हे हैं, और इन घड़ियों और लम्हों में एक इनकलाब आता है, बड़ी आफात, बलियात, बड़े बड़े तूफान, बीमारियां, बच्चे को यह बीमारी लगनी है, बच्चे की खुदा ना खासा टांग टूटनी है, इसकी आंख अंधी होनी है, इसका दिमाग कुंद होना है, एक बैठे बिठाए एक मिनट में इसको कैंसर हो जाना है, बैठे बिठाए इस औरत का यह सब तकलीफ होनी है, या बैठे बिठाए घर के अंदर मियां बीवी का तूफान आ जाना है। ये सारे निजाम इधर शैतानी कुवतें असर के वक्त बनाती हैं, याद रखिएगा। ये आपने साला साल के मुशाहदे, साला साल के तजर्बे, साला साल के खत, साला साल की मुलाकातें, साला साल के मुराकबे, साला साल के मैं मकली, और साला साल के लोगों के तजर्बात मुशाहदात, और साला साल लोगों पे जो जिन्नात की दुनिया होती है उनसे बातें, ये बहुत ज्यादा और भी, ये मैं आपको तजर्बा बता रहा हूं कि असर के वक्त की कैफियत बड़ी हसास कैफियत होती है, बहुत हसास कैफियत होती है। इस वक्त में बीमारियों के फैसले, इस वक्त में शिफाओं के दुखों के, इस वक्त में सारे आफात के, शिफाओं के नहीं, आफात और बलियात और बीमारियां और तूफान और जिंदगी के दुख और जिंदगी के गम और जिंदगी की उलझने और जिंदगी की नाकामियां और परेशानियां, इस वक्त सारा कुछ होता है। और इस वक्त अल्लाह ने तस्बीहात रख दी है, और इस वक्त अल्लाह ने नमाज का वक्त रख दिया है, और इस वक्त अल्लाह ने अपने सामने झुकने का वक्त रख दिया है, और इस वक्त अल्लाह ने ताजा दम ड्यूटियां लगाई है फरिश्तों की। फरिश्ता थकता नहीं है, थकने से पाक है, लेकिन मैं ताजा दम ड्यूटियां कहता हूं, ताजा दम फौज आ गई है। क्यों? इस वक्त वो आफतें, बलाएं, वबाएं, वो जमीन और आसमान से निकलने वाली चीजें जो हमें नजर नहीं आती, आंख वाले देखते हैं और आंख वाले देखते हैं, आंख वाले। कुत्ते ने क्या किया? उसने दूध उठाया, कुत्ता भौंके और उसके दूध पे मुंह मारे, उसको हाथ मारे, वो कुत्ते को डांटे, कुछ मजहमत की, मजहमत की ना, तो मजहमत करने के बाद वो दूध पीना चाहे, वो उसको मारे, आखिर कुत्ते ने मारा, दूध गिरा दिया और वो गिरा के खुद पी लिया, तो पीते तड़प के मर गया। पता चला दूध में जहर था, कुत्ता देख रहा था, कुत्ते का इससे प्यार था, कुत्ते की इससे मोहब्बत थी, कुत्ते का इससे इश्क था। यारी पे यार गई, अपनी जान दे के यार को बचा गया। ये वाक्य है, कई वाक्यात हैं। ये क्यों ध्यान किया? उस आंख ने देखा था अपनी आंखों से, हत्या के यहां तक फरमाया जानवर वाहिद चीज है, जानवर इंसान और जिन नहीं, जानवर सब कुछ देखते हैं, अजाब कबर भी देखते हैं, उतरने वाली बलाएं भी देखते हैं, वबाई भी देखते हैं, आने वाले जलजले भी देखते हैं। जलजलों से 3 दिन पहले जानवरों की हालतें क्या होती हैं, परिंदों की हालतें, ये वाकयात बहुत इकट्ठे हुए हैं और साइंस इसको मान गई है। अब साइंस ने बताया जलजले की सिम्टम्स को, जलजले को जानने के लिए जानवरों की मदद ली है। और आपके सामने है होटलों में, बड़े बड़े ऑफिस में, बड़े बड़े एयरपोर्टों में बड़ी बड़ी मशीनें हैं। आकर कुत्ता काम आता है, कुत्ता आकर सूंघ रहा होता है तेरा ब्रीफ केस, तेरा बैग, तेरी गाड़ी। सारी दुनिया में आखिरकार साइंस आखिरी कुत्ते पे खड़ी हो जाती है, उसकी स्मेल, उसकी सेंस पे, उसके सूंघने पे। तो क्या बात कर रहा था? वो देश हम देख नहीं सकते, ये मखलूक देख लेती है। और असर के वक्त ये चीज आती है, ये चीज आती है, असर के वक्त ये चीज आती है। और हफ्ते के दिन की असर और मंगल के दिन की असर, जिस दिन हुकूमत ने जुमे की छुट्टी खत्म की थी, बहुत एहतजाज हुआ था। मैंने एहतजाज नहीं किया था, मैंने कहा था कि ये जो कुछ हुआ शायद उस उम्मत के लिए खैर है। आप पूछें क्या? मैंने कहा जो कुछ हुआ है लगता है कि अभी अजाब को देर है, मेरा अल्लाह हमें अजाब से बचाना चाहता है। वीकेंड की शाम को क्या प्रोग्राम बनते हैं, बस खत्म, मेरा इशारा काफी है। और वीकेंड तो उस वक्त थी शबे जुमा, और शबे जुमा तो बड़ी हसास रात है। जिसको विलायत मिली है शबे जुमा में मिली है, जिसको फकीरी मिली है शबे जुमा में मिली है। आज शबे जुमा है, इस वक्त शबे जुमा में बैठे हैं, और अगर कल छुट्टी होती तो क्या प्रोग्राम बनते। मैं आगे आगे डैश 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 आगे अपना फिक्रा मैं छोड़ रहा हूं। जिस दिन हफ्ते के दिन की, इतवार के दिन की छुट्टी का ऐलान हुआ, बहुत ज्यादा इस पर ले दे हुई। मैंने कहा नहीं, लगता यह है कि रब हमारे लिए कोई खैर के फैसले कर रहा, अल्लाह ने हमारे शबे जुमा को निकाल दिया है, इनकी शबे जुमा इनसे हटा लो। मेरे बंदे शबे जुमा को मिस यूज करेंगे, बस मैं लफ्ज मेरे पास अब यही अच्छा रहा है। क्या यूज करेंगे? मिस यूज करेंगे, इसका गलत इस्तेमाल करेंगे। ये थी रात पाने की, थी रात फैसलों की। हाँ, कहने लगा शबे कदर, लैलतुल कदर जो है, लैलतुल कदर साल से बात आती है, और तेरी एक लैलतुल कदर ऐसी भी आती है जो हर हफ्ते आती है, वो ये आज की रात है जिसमें आप बैठे हैं। हाँ, फकीरी इसमें मिली है। याकूब अलैहिस्सलाम का बेटा यूसुफ इसी में मिला है, वजीफा इसी में मिला है, अंबिया को अल्लाह का मजीद कर्ब इसी में मिला है। ये रात हैरत अंगेज रात है। इस रात को मेरे रब ने हमसे लेके बदला करने का, ठीक है बंदे हैं गुनाहगार, ऐसा ना हो कि कुछ कर बैठे और बहुत कुछ पर और आगे बहुत कुछ हो गया है। चलो इनसे एक रात ले लो, छुट्टी का निजाम आगे कर दो। मैंने अपनी सेंस में इसको इस अंदाज से समझा, मेरी सोच कमजोर हो सकती है, लेकिन मेरे जो मैंने आप इस सोच के साथ लॉजिक दी है, जो दलील दी है, उस दलील के मुताबिक ये सोच कमजोर नहीं होनी चाहिए। बाकी जुमे की छुट्टी सआदत है, मैं उसका इनकार नहीं करता। बस आज मेरे जी में है कि असर तक रख लेते हैं। मेरे मन में थी बड़ी चाहतें, मेरे दिल में थी बड़ी लज्जतें, मगर उसकी लज्जत इश्क ने सभी लज्जतों को मिटा दिया। मेरा जी चाहता मैं असर की दुनिया को खोलू। क्यों अल्लाह ने फरमाया वल असर, असर की कसम क्यों उठाई है? इसके कई माने हैं, जमाने की कसर اور کئی کہتے ہیں اثر کے وقت کی قسم اللہ نے کیوں اٹھائی ہے, کبھی یہ سوچا آپ نے اللہ نے کیوں اٹھائی ہے؟ والعصر ان الانسان لفی خسر, اثر کی قسم اٹھا کے ساتھ نفع نہیں بتایا, ساتھ کیا بتایا؟ خسارہ بتایا, نقصان بتایا. آپ اس نقطے میں غور کریں ذرا, میں قرآن سے قرآن کی سورت پڑھ رہا ہوں اور ہر زیادہ سے زیادہ پڑھنے والے کو سورت عصر آتی ہے. والعصر ان الانسان لفی خسر, یہ انسان عصر کے وقت کی قسم ہے, مجھے اللہ نے قسم اٹھائی ہے, زمانے کی قسم, عصر کے وقت کی قسم, انسان خسارے میں ہے. اس وقت خسارے کا وقت ہوتا ہے, خسارے کا وقت ہوتا ہے. اور بتاؤں, پوری دنیا میں ریسرچ ہے عصر کے وقت دل کا دورہ زیادہ پڑتا ہے, کارڈیالوجی, کارڈیالوجسٹ, کارڈک نالج, دل کے ماہرین کی ریسرچ ہے کہ دل کے دورے پورے ورلڈ میں, پوری دنیا میں عصر کے وقت زیادہ پڑتے ہیں. دل کے دورے جس طرح پوری دنیا میں جرائم پیک پہ ہو تو 13, 14 اور 15 میں پیک پہ جرائم ہوتے ہیں پوری دنیا میں, خون ریزی, قتل, چوریاں, جرائم, شراب کا زیادہ پینا, بدکاری, یہ 13, 14 اور 15. اور اسی 13, 14 میں 15 میں سور اپنا جو ہے سمندر اپنی پوری طوفانی موجوں کے ساتھ ہوتا ہے, سمندر پوری طوفانی موجوں کے ساتھ, جوار بیٹھا پوری طوفانی موجوں کے ساتھ سمندر ہوتا ہے. کیوں جی, یہ ٹھیک ہے؟ ان 3 راتوں میں, ان 3 دنوں میں, اور ان 3 دنوں میں اسلام کا نظام دیکھیں, ان 3 دنوں میں اسلام نے روزہ رکھ دیا ہے, اور حجامہ کرانا ان 3 دنوں میں افضل بھی ہے اور اس کے فائدے بھی ہیں. یہ حجامہ جو خون نکالتے ہیں نا, حجامہ ان 3 دنوں میں بہت زبردست ہے, وہ خون نکلا تو بدن ٹھنڈا ہو گیا چلا جا, ورنہ جو خون اندر اس کو پھاڑتا اور کسی کا سر پھاڑ دیتا یا خدا نہ خواستہ کیا ہو جاتا. اسلام کا نظام دیکھیں, اسلام کہتا ہے ان 3 دنوں میں روزہ رکھ لے, ایام 20 کے روزے ہیں, اور رات کو نفل, جو میں عمل بتاتا ہوں اسلام نے صرف اس کے روزے بتائے ہیں. یہ نظام دیکھیں اور عصر کا وقت دیکھیں. ایک اللہ والے تھے, اللہ والے سنیں, شیخ تقی الدین ابن دقیق العید رحمت اللہ علیہ, ساری زندگی منہ پہ کپڑا ڈالے رکھا, گھونگھٹ کیا رکھا, گھونگھٹ, تھک تو نہیں گئے میری بات کو, میں بات ختم کرتا کرتا پھر میں نے اگلا گیئر لگا دیا. میں کہا چل بھائی, یہ جب تک چلے گا, جب اگلا گیئر لگا کے میں نے گاڑی کو بالکل بند کر دیا ہے, ڈھلوان ہے, اب جب تک چلے گی جہاں رک جائے گی پھر دعا کرا دیں گے. ڈھلوان دینا بڑا فائدہ ہوتا ہے, تو اس میں کھلا چھوڑ دیتے ہیں, صرف ایسے موڑ کاٹتے رہتے ہیں. شیخ تقی الدین ابن دقیق العید رحمت اللہ علیہ ساری عمر گھونگھٹ میں رہے, اور آخری وقت میں انہوں نے اپنا ایک راز کھولا, آخری وقت میں, کہ میں گھونگھٹ میں کیوں رہا. اور آج یہ کھولا کہ اللہ نے میرے اوپر کش کو ظاہر کر دیا تھا, اور میں آدمی کو دیکھ لیتا تھا, یہ اندر کا آدمی ہے, کتا ہے, خنزیر ہے, بندر ہے, جس کو قرآن نے کہا ہے اولئک کل انعام, یہ جانور ہیں, بلکہ قرآن نے اس سے اگلی سپرلیٹو ڈگری بیان کی ہے, بل ہم ازل, یہ ان سے بھی بدتر ہیں. بکری جانور ہے, نفع تو دیتی ہے, گائے جانور ہے, نفع ہے, اور جو بچھو ہے کہاں نفع دیتا ہے, سانپ کا ڈسنا سانپ کا نفع دیتا ہے, ان سے بدتر ہے. تو فرماتے میں ساری زندگی میں لوگوں کو نہیں دیکھتا تھا کہیں کسی کے عیب میرے اوپر نہ کھلے, کسی کا پردہ میرے اوپر نہ کھلے, میں نہیں دیکھتا تھا. اور پھر کہنے لگے میں آنکھوں سے دیکھتا تھا. اب اگلی بات جو سنیں, جو اس حال کی بات کر رہا ہوں, اس حال کی یعنی اس وقت کی, اس امحال کا امر, اس وقت کی جو بات میں کر رہا ہوں, اور میں نے دیکھا کہ انسانوں کی شکلیں مسخ عصر کے وقت میں زیادہ ہوتی تھیں,
کہ بڑی بڑی بلائیں، آفات، بڑی بڑی چیزیں ان کے جسم میں میں نے داخل ہوتے ان کو چپکتے دیکھیں، اور میں نے اسی وقت بے شمار لوگوں کو آفات، بلیات، پریشانیوں میں مبتلا ہوتے دیکھا، یا اس وقت نہیں، بلائیں اسی وقت لگی تھی، بلا آفتیں تکلیفیں کسی اور وقت آئیں، لیکن بلاؤں کے داخل ہونے کا وقت یہی تھا، آفتوں کے اترنے کا وقت یہی تھا. ارض اور سما، زمین اور آسمان کے جو بلائیں آفات ہیں اسی وقت میں تھیں، اور اسی وقت میں ان بلاؤں کو روکنے کے لیے صرف ایک مختصر سی چیز بتاتا ہوں، بس مختصر سی چیز. سنیں گے سونے والے بھی؟ 33 دفعہ سبحان اللہ، 33 دفعہ الحمدللہ، اور 34 دفعہ بس. عجیب چیز نہیں، عصر کے وقت کی یہ تسبیحات ہیں، اور اس وقت کی بڑی بڑی بلائیں اور بڑی بڑی آفات اور بڑے بڑے نقصانات جو عصر کے وقت، اور جس عصر کے وقت کے بارے میں میرے اللہ نے فرمایا کہ والا عصر ان الانسان لفی خسر، اور خسارے سے بچنا ہے نا، او انسان خسارے سے بچنا ہے، تو الا الذین آمنوا وعملوا الصالحات، یہ وعملوا الصالحات ہیں، ایمان کے بعد جو نیک عمل ہے ان میں سارے عمل میں ایک عمل یہ بھی ہے، کون سا؟ تسبیحات فاطمہ، 33 دفعہ سبحان اللہ، اور 33 دفعہ الحمدللہ، اور 34 دفعہ اللہ اکبر. بولو سبحان اللہ سبحان اللہ. اب خود سوچیں، چھوٹا سا عمل ہے اور عصر کے وقت کی جو آفات ہیں، بلیات ہیں، جن کو ہماری آنکھیں نہیں دیکھ رہی، آنکھ والوں کی آنکھیں دیکھ رہی، جن کو ہمارے کان ان کی بلاؤں کی آواز نہیں سن رہے، کان والوں کے کان سن رہے، ہمارا شعور ان کا احساس نہیں کر رہا، شعور والوں کے ہو رہے، تو اگر ہم ان آفات اور بلیات سے صرف ان مبارک جو زبان پہ ہلکے پر ترازو میں بڑے بھاری ہیں، کلمتان، حبیبتان، علی الرحمن، عفیفتان علی اللسان، ثقیلتان فی المیزان، سبحان اللہ، الحمدللہ، اللہ اکبر، یہ کلمات ہیں. پھر کیا خیال ہے، کتنی مزیدار بات ہے. آج تک عصر کے بعد کے نظام کو ہماری سمجھ میں نہیں آیا، کوئی میری سمجھ میں بھی نہیں آیا، میں نے تھوڑا سا بتایا، اور میرے پاس جو مجھے سمجھ آیا بھی اور بھی ہے عصر کا نظام. اگر گھڑی جو ہے بے وفا بنی جا رہی ہے. ہاں جی چاہتا ہے کہ آج عصر کے، جس طرح اللہ نے چاند کو کھولا ہے نا، میں نے ابھی چاند کے چار فائدے بتائے، چار فضیلتیں مجھ سے رہ گئی ہیں، ہے نا، میں نے عرض کیا تھا چاند کے چار فائدے ہیں، چار فضیلتیں ابھی ہیں، ضمانت ہے انشاءاللہ. اسی طرح میرا جی چاہتا ہے جس طرح چاند کو اللہ نے آج کھلوایا ہے، عصر کے وقت کو کھولیں. عصر کا وقت، وہ لمحہ عصر کا وقت ہے، یہ بڑا باریک اور حساس وقت ہے، اور اس وقت میں خسارے کے کام بہت ہوتے ہیں، خسارے کا لمحہ یہ، اور اس خسارے کے لمحے سے بچنے کے لیے یہ تسبیحات فاطمہ ہے، حضرت فاطمہ رضی اللہ تعالی عنہا کی مبارک تسبیحات جو ابا سے ملی تھی، اور ابا تھے محمد صلی اللہ تعالی علیہ وسلم، یہ تسبیحات فاطمہ ہیں. بس میری ایک درخواست ہے، ہائے 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 ہائے، بہت دن زکریا ملتانی نے، بہت دن زکریا ملتانی جب فوت ہوئے اور کہا میرا جنازہ جو پڑھائے اس میں چار صفات ہوں، ایک صفات یہ ہو کہ کبھی اس کی اصل کی سنتیں ضائع نہ ہوئی ہوں. ہاں ہاں ہاں، کبھی اس کی تہجد نہ گئی ہو، کبھی اس نے بدکاری نہ کی ہو. چار چار جو ہیں، چار چار، اور جنازہ پڑا ہے اور اعلان ہو رہا ہے اور سر سناٹا چھایا ہوا ہے. اس وقت وقت کے بڑے بڑے ولی بھی تھے، بڑی بڑی ہستیاں بھی تھیں، خاموش، کلائے آگے. یہ چار شرائط ہیں، کون کون سی؟ ایک شرط رہ گئی ہے، کسی کو یاد ہے؟ تہجد میں نے عرض کی ہے،
तकबीर ओला वाह वाह जिंदाबाद। तकबीर ओला किसकी जाए, वो कभी मिस ना हुई हो, जाय ना हुई हो। और ये ऐलान हो रहा और ऐलान में सारा जहान मौजूद है, आखिरकार मजमा चीरता हुआ एक बंदा से आगे आया, आगे आया तो वो देखा तो वो वक्त का बादशाह था, सुल्तान अल्तमिश। और रो के कहने लगा, ये पर्दे मेरे और अल्लाह के दरमियान थे, पर क्या करता, आज अगर मैं पर्दा बचाता हूँ तो जनाजा कोई पढ़ाने वाला नहीं है, और जनाजा पढ़ाता हूँ तो पर्दा खुल जाता है। हा 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 हा, असर की आखिर उन्होंने क्यों शर्त रखी थी? मैं आपसे ये सवाल करूंगा, इसको सोचिएगा, मैं भी सोचूं, आप भी सोचें। ये बहुत हसास लम्हा है, बहुत हसास लम्हा है, बहुत हसास लम्हा, बल्कि एक बारीक चीज है, उसकी वजाहत नहीं कर पाऊंगा। जो हमल असर के वक्त ठहरता है, मियां बीवी के मिलने से जो हमल असर के वक्त ठहरता है, उस बच्चे का मिजाज और होता है। जो हमल सुहर के वक्त ठहरता है, मियां बीवी मिले, अल्लाह का निजाम बना, जो फजर के वक्त, जो इशा के वक्त, जो मगरब के वक्त, जो तहज्जुद के वक्त, कभी मैं इस पे बात करूंगा। बड़ा हसास मामला है, जैसे मैंने आपको एक दफा बस बारीकी में एक बात कहते हुए आगे चला था कि दुनिया में सारी लज्जतें हैं, लेकिन वो मियां बीवी की आखिरी वक्त की जो लज्जत होती है, वो जन्नत की लज्जतों में एक लज्जत है। और उस वक्त जो अल्लाह से बातें करे और अल्लाह से राज़ो नियाज़ करे और अल्लाह से दुआ करे, वो हैरत अंगेज कबूलियत की घड़ी होती है, क्योंकि उस वक्त तो मदहोशी की इंतहा होती है, अंग अंग में लज्जत छू जाती है। और वो ही लम्हा होता है जो अल्लाह से पाने का होता है, और बहुत कम होंगे जो उस लम्हे को में याद रख लेंगे और अल्लाह से बातें कर लेंगे। और उस लम्हे में एक दुआ अगर अगर किसी के दिल में आ जाए तो जरूर करे, एक रब्बना हबलना वाजवाजना और एक अल्लाहुम्मा इन्नी औज़ु बिका मिन फितनतिन निसा व हिबालति शैतान, अल्लाहु खालिकुन नूर। वरना जो दिल से दुआ अपनी जुबान में है वो भी कर सकता है। बस मेरे मन में थी बड़ी चाहत है, बस बात वही है। असर तक हम इंशाल्लाह आइंदा आइंदा जो मेरा जिंदगी बाकी शब्द दरमियान खुदा मेहरबान, जिंदगी बाकी तो ये भी मैं आपसे अर्ज करूंगा, असर के बाद और उस असर के बाद होता क्या है, एक फिर मगरिब, फिर इशा और फिर शब जुमा, ये कुछ मरले बता रहा हूँ इंशाल्लाह। और फिर मैंने जो अर्ज किया, जो हमल जोहर को, फजर को, जोहर को, असर को, मगरब को, इशा को, उसकी कैफियत जिंदगी में क्या असर अंदाज होती है, इंशाल्लाह फिर ये बयान करेंगे। अल्लाह हमारी हाजिरी को कबूल फरमाए और हमारे लफ्जों और लहजों और नीयतों की गलतियों को माफ फरमाए। कुछ ऐलानात हैं और उसको बहुत तवज्जो से सुना करें, बहुत ध्यान से सुना करें इन ऐलानात को। और अक्सर मैं अक्सर कहता हूं, जहां बैठ के दस सुना करें वो बहुत कबूलियत की जगह होती है। दुआ जब तक दुआ ना हो वहां से ना उठा करें। हाँ, कोई अमरे मजबूरी और है बहुत बड़ी तो उसमें तो अल्लाह माफ करता है, वरना जिस जगह बैठ के दर्श हो उस कोशिश करें, अगर मजबूरी ना हो कोई तो उस जगह बैठ के दुआ भी उसी में जगह मांगा करें। तो ऐलान है हामीम लायुन सारून 313 बार सुबह शाम दुरूद महल का तस्वर करके, तस्बीह खाना, कदीम जदीद, दारो तौबा, अबकरी निजाम, मेरा मेरी नस्लों का, मेरे साथियों का, हिफाजत, किफायत, किफालत, मदद, रहमत, ये तवज्जो से पढ़ा करें और आपका सदका जारिया भी होगा, आपका एहसान भी होगा। और इसी तरह या हफीज या सलाम 11 बार या एक तस्बीह सुबह शाम जरूर, इन सारी चीजों का जो तस्वर मैंने बताया है जरूर पढ़ा करें। इंटरनेट पे, तस्बीह खाने में, मोती मस्जिद में बहुत से लोग मुझसे अपना किसी भी ताल्लुक से निस्बत जोड़ते हैं, कजन, उस्ताद, क्लास फेलो, हजरत ने हमें खिलाफत दी है, अता किया फला, और उसके बाद बहुत से मुगालते फैलाते हैं, बहुत बदगुमानियां बहुत ज्यादा फैलाते हैं, औरतें भी मर्द भी, लेकिन ज्यादा औरतें। तो इसलिए ऐसी चीजों से बचें भी सही, और उसकी इसलाह भी करें और हमें इतला भी करें। दुरूद महल रूहानी मंजिल तस्बीहानंद दारो तौबा के लिए अमाल का हदिया, नफिल, रोजे, अपनी हर दुआ में खसूसी दुआएं, अल्लाह हमारी सारी जरूरतों को गैब से पूरा फरमाए। अल्हम्दुलिल्लाह अल्लाह ने आफियत के साथ हमारा इज्तिमा कराया, मजमा बहुत ज्यादा था, बहुत सबर के साथ खवातीन ने खास तौर पे, अल्लाह इनको जजा खैर दे, बड़े सबर के साथ वक्त गुजारा। अब अल्लाह से ये मांगे, अल्लाह आइंदा इज्तिमा के लिए कोई कुशादा जगह अता फरमा, आइंदा इज्तिमा का हमें यहाँ कोई प्रोग्राम नजर नहीं आ रहा कि कोई जगह जो है यहाँ नहीं है। अल्लाह से मांगे, हमारे बर्तन खाली पर रब के भांडे, रब के बर्तन भरे हुए हैं। अल्लाह गैब से कोई निजाम बना और गैब से कोई तरतीब बना। सारे बहुत मांगे, बहुत मांगे और बहुत मांगे। अपने तिब्बी रूहानी तजर्बात, मुशाहदात मर्द और खवातीन जरूर लिखें, फेसबुक, नेट, ईमेल, खत के जरिए, तस्बीखाने की खिदमत, जिक्र के जरिए, नूर मारफत, इश्क मुस्तफा पाने के लिए तस्बीखाने में चंद दिन, चंद हफ्ते, चंद महीने गुजारे और रिटायर्ड और बुरे हजरात अपनी जिंदगियां वक्फ करें। यहाँ पर खिदमत करने वालों को गिफ्ट, हदिया, बख्शीश हरगज न दें। आपस में रिश्ते नाते अपने मामला अपनी जिम्मेदारी पे करें। रिश्ते खुद कर लेते हैं, कल हजरत से हमने इजाजत ली थी, हजरत को आके कह देते हैं, हजरत रिश्ते की पे कहते हैं, हजरत ने हमारा रिश्ता करवाया था। जिक्र खास का काम तस्बीह खाने की अमानत है, साथ ना ले जाए, कहीं खयानत ना हो जाए। और शजरा तैयबा मुंतखब हदीस अदाब मारफत हर घर की जरूरत है, रोजाना पढ़ा करें। लिटरेचर और खाना तकसीम न करें, रोजाना घर बैठे फ्री रूहानी जिस्मानी टोटके हासिल करने के लिए अपने मोबाइल पर फॉलो अपक्री का मैसेज जरूर लगाएं, और जिस मैसेज के साथ अपक्री लिखा हुआ ना आए वो हमारा मैसेज नहीं होगा। वजू के लिए अपने ही जूते इस्तेमाल करें, अपनी जेबों और जूतों की हिफाजत करें, कहीं आपकी वजह से कोई गुनहगार ना हो जाए। गाड़ी और मोटरसाइकिल की पार्किंग में तावन करें, रकम इदारे को नहीं जाती। फेसबुक पर खुद अमाल न बताएं, अमाल शिफा की साइट की तरफ मुतवज्जे कराएं। मांगने वाली मर्द औरतों की हौसला अफजाई न करें, गली में जगह जगह खड़े न हो। रिसाले और दस को मुख्तलिफ दुनिया की जुबानों में तर्जमा करने के लिए पूरी दुनिया के मुखलसीन मुतवज्जे हों, और लंगर शुरू होता है तो सब शामिल हों। बाद में अगर कोई मिस हो जाता है तो फिर परेशानी होती है, लंगर समेट दिया जाता है, लंगर के वक्त में सब लंगर में शामिल हों। खवातीन हर हाल में दस में शामिल हो सकती हैं। बैठ होने वाली खवातीन वहां खिदमत वाली खवातीन को नाम लिखवा कर कार्ड ले लें। खवातीन सीढ़ियां, रास्तों और जगहों पे ना बैठें, और अल्लाह पाक हमारी हाजिरी को कबूल फरमाए। अल्लाह पाक बरकत दे। अब बैठ के दुआ मांगेंगे, खास घड़ी, खास लम्हा, इंतहाई कबूलियत का, इंतहाई महबूबियत का और इंतहाई मकबूलियत की खास घड़ी, खास लम्हा। इस मकबूल घड़ी और इस मकबूल लम्हे में जितने गिड़गिड़ा के, जितने भिखारी बन के, जितने मोहताज बन के, जितना साइल बन के, और यह जिक्र खास खुद दुआ है और बहुत बड़ी दुआ है, तो जितना हम भिखारी बन के, साइल बन के, मोहताज बन के हम दुआ मांगेंगे, अल्लाह पाक जरूर इंशाल्लाह कबूल फरमाएंगे। سبحان الله وبحمده سبحانك الله يا أول الأولين ويا آخر الآخرين يا ذا القوة المتين يا راحم المساكين يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين يا أكرم الأكرمين يا أجود الأجودين يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وفي الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا كريم يا كريم يا كريم يا حليم يا كريم يا علي يا عظيم يا كريم يا كريم کرم کے دروازے کھول دے فضل کے دروازے کھول دے رحم کے دروازے کھول دے اور بخشش کے دروازے کھول دے اپنی عطاؤں کو متوجہ فرما
اپنی رحمتوں کو متوجہ فرما اور اپنے فضل کو بارش کی طرح برسا. ہماری معصیت کو نہ دیکھ, ہمارے گناہوں کا نہ دیکھ, ہماری تاریکیوں کا نہ دیکھ, ہماری اندر کے دل کی بے ایمانی کی بدبو کو نہ دیکھ, بس اپنی رحمت کو متوجہ فرما. یا اللہ تیری رحمت آتی ہے تو ساری گندگیاں دھل جاتی ہیں, اور ساری گندگیاں دھل جاتی ہیں اور گندگیوں کے نشان بھی مٹ جاتے ہیں. مولا اپنے فضل کو متوجہ فرما, مولا اپنے رحم کو متوجہ فرما, مولا اپنی رحمت کو متوجہ فرما. پوری دنیا میں, پورے عالم میں, ساری انسانیت میں اپنے فضل کو متوجہ فرما, اپنی رحمت کو اور قریب فرما. رحم کے دروازے کھول دے, فضل کے دروازے کھول دے, ساری امت کے لیے, ساری انسانیت کے لیے. اللہ ہم سب کو نماز والا بنا دے, ذکر والا بنا دے, درود والا بنا دے, مدینے کے عشق والا بنا دے, صحابہ اہل بیت کی محبت والا بنا دے, اولیاء کے ادب والا بنا دے. اللہ ہمیں نہ مرادوں میں نہ بنا, با مرادوں میں بنا اور سعیدوں میں بنا. اگر شکی ہے تو ہمیں شکاوت سے نکال دے, اگر بدبخت ہے تو ہمیں بدبختی سے نکال دے, اگر بد نصیب ہے تو ہمیں بد نصیبی سے نکال دے. اور اے اللہ, اگر ہمارے زندگی میں برکت کا ذرہ بھی نہیں ہے تو آج فیصلہ فرما دے, ہمیں برکت دے دے, ہمیں برکت دے دے, ہماری نسلوں کو برکت دے دے, پوری انسانیت کو برکت دے دے, تمام جنات کو برکت دے دے, اور برکت ایسی دے دے کہ اپنی شان کے مطابق دے دے. اور اگر تو نے ہمیں برکت دی ہے تو بس ایسا نہ ہو کہ ہم سے چھن جائے. اللہ اس برکت میں برکت دے دے, اور برکت میں مدد دے دے. اپنی رحمت کو متوجہ فرما, اپنے فضل کو متوجہ فرما. اللہ تیری رحمت اور فضل کے بغیر نہ کچھ ہوا ہو سکتا ہے. جو اب تک جتنی گفتگو ہوئی یہ تیری رحمت سے ہوئی, اور جتنا سنا تیری رحمت سے ہوا, اور اس میں اخلاص تیری رحمت سے ہوگا. اللہ واہ واہ کے جذبے سے بچا, واہ واہ کے جذبے سے بچا. اپنی رضا عطا فرما, اور اپنی محبت عطا فرما, اور اپنا عشق عطا فرما, اور مدینے والے کا عشق اور محبت عطا فرما. غیب کے خزانے سے ہماری ضرورتوں کو پورا فرما. اللہ ہمارے مریضوں کو شفا دے دے, بیماروں کو صحت دے دے, تنگستوں کی تنگستیاں دور کر دے. اللہ غربت میں دھسوں کی غربت دور کر دے, مسائل حل فرما دے, مشکلیں دور کر دے. اللہ ذلتوں سے نکال دے, عزتوں کے دروازے کھول دے, عافیت کے دروازے کھول دے, اور رحمت کے دروازے کھول دے. اللہ ہمارے فضل, ہمارا فضل ہمارے مقدر میں ڈال دے, اور اپنے فضل کو ہمارے قریب کر دے. اے میرا اللہ, جو ذلتوں میں رسواؤں میں پھنسے ہوئے ہیں تو نکال دے, اور اگر ہمارے مقدر میں ذلت رسوائی ہے تو تو تقدیر کو مٹانا خوب جانتا ہے. اللہ ہماری تقدیر کو مٹا دے, اس میں عزت لکھ دے, اس میں صحت لکھ دے, اس میں رحمت لکھ دے, اس میں عافیت لکھ دے, اس میں علم لکھ دے, اس میں عمل لکھ دے, اس میں عمر لکھ دے, اس میں عزت لکھ دے, اور اس میں عافیت لکھ دے. اے کریم آقا, تو دنیا بھی دے دے اور آخرت بھی دے دے, اور دنیا میں بھی خیر دے دے اور آخرت میں بھی خیر دے دے. بن مانگے عطا فرما, بن مانگے عطا فرما, بن مانگے عطا فرما. صدا منگتا بنا, اور صدا منگتا بنا, اور منگتوں کے سامنے منگتا نہ بنا, بس اپنے در کا منگتا بنا, اپنے در کا سوالی بنا, اپنے در کا بھکاری بنا, اپنے در کا منگتا بنا. اور دنیا میں بھی عطا فرما, اور آخرت میں بھی عطا فرما, اور دنیا آخرت کی ساری خیریں عطا فرما, اور دنیا آخرت کی ساری برکتیں عطا فرما. اللہ, جنہوں نے دعاؤں کے لیے کہا چاہا لکھا, ان کی دعائیں قبول فرما. جو دعاؤں کی توقع رکھتے ہیں, ان کی ضرورتیں پوری فرما, اور ان کی مشکلیں حل فرما, اور ان کے مسائل حل فرما. اور دنیا آخرت کی ساری ذلتوں سے نکال دے, ساری راحتیں متوجہ فرما دے, اور ساری برکتیں متوجہ فرما دے. اللہ, بن مانگے عطا فرما, بن مانگے عطا فرما, بن مانگے عطا فرما. جو مانگا عطا فرما, جو نہیں مانگا عطا فرما, جو اس دنیا سے رخصت ہو گئے ان کی مغفرت فرما, سب کی مغفرت فرما. اے اللہ, ہماری لفظوں لہجوں کی غلطیاں معاف فرما, اور ہماری نیتوں کے کھوٹ کو ختم فرما, اور سارے مجمع کی آمین کو قبول فرما. اللہ, کسی کی آمین منہ پہ نہ مار دے, رد نہ کر دے, اور دنیا کی جس کونے میں کوئی آمین کہہ رہا سب کی قبول فرما. وصلی اللہ علی النبی الکریم, وصلی اللہ علی النبی الکریم, وعلی آلہ وصحبہ
واہل بیت ہی وہی طرح ہی اجمعین امین برحمت کا یار ہم راہم میں.
جی کون بتائے گا, اللہ نے جس کو اعمال نبوی سے نوازا یا کوئی ٹوٹکا کوئی طبی یا روحانی, آپ بتائیں گے. اور آپ, آپ اور آپ اور کون بتائے گا؟ ہاں جی, اور کون بتائے گا؟ کون سعادت مند ہے جس کو اللہ نے کسی عمل کا فائدہ, کسی طبی ٹوٹکا, کوئی روحانی ٹوٹکا, کوئی چیز, کوئی ٹپس, ہاں جی کون بتائے گا؟ اور ٹھیک ہے, ان کو مائک دے.
السلام علیکم. چھوٹا سا عمل میں یہ بتانا چاہ رہا تھا کہ میں ہر نماز کے بعد 35 دفعہ محمد الرسول اللہ, احمد الرسول اللہ باقاعدگی سے پڑھ رہا ہوں. اور میں پچھلے 88 سے لے کے جب یونیورسٹی سے لیول کے بہت زیادہ اسموکنگ کرتا تھا, تو اسموکنگ کبھی بھی چھوڑتی نہیں تھی اس میں. تو ابھی اجتماع جب شروع ہوا تو بدھ کی رات میں یہاں پہ ڈیوٹی پہ آیا ہوں اجتماع پہ خدمت کے لیے, اور بس ایسے ہی چھوٹا سا خیال آیا کہ بار بار وضو کرتا ہوں تو پھر وہ سگریٹ پیوں گا تو بار بار وضو ٹوٹ جائے گا, تو بہتر ہے سگریٹ نہیں پیتا اس میں. اور یہ بدھ سے لے کے آج تک نہ تو مجھے سگریٹ کی طلب ہوئی ہے اور نہ میں سگریٹ پینے کو جی چاہ رہا, نہ کسی دوسرے کو دیکھ کے جی چاہتا. ایسا لگتا ہے بالکل سکون سا ہو گیا, بہت لائف بالکل کچھ سکون چیز دل کے اندر آ گئی ہے, اور نماز کا جو مزہ وہ دگنا ہو گیا, چیزوں کا جو تصویرات کا ہے وہ بہترین طریقے سے پڑھی جا رہی ہیں, اور پہلے سے زیادہ سکون اور آرام ہے. شکریہ. جزاک اللہ.
بسم اللہ الرحمن الرحیم. ایک ٹوٹکا ہے قبض کا, اس کے لیے گلاب نبشہ لیں حسب ضرورت, اس کو حسب ضرورت لیں اور اس کو
پھول بنفشہ
جی
حسب ضرورت لیں جی,
اس کو پیس لیں پھر اس میں کندھ سفید مکس کر لیں,
اس کو پیس لیں اور
کندھ سفید کندھ سفید
سفید مصری مکس کر لیں
جی, اس کو پھر رات کو سونے سے پہلے ایک تولہ پانی کے ساتھ مریض کو دیں, انشاءاللہ صبح کھل کے
ایک بڑا چمچ سونے سے پہلے پانی کے ساتھ استعمال کریں تو
مریض کو صبح اٹھتے ساتھ ہی کھل کے حاجت ہو جائے گی,
کھل کے حاجت ہو جائے
گی جی.
قبض کے لیے گل بنفشہ جی. اور بتائیں جی, کس کے مشاہدے تجربے میں کوئی ٹوٹکا کوئی چیز؟
السلام علیکم. اچھا, آج سے تقریباً 2.5 ماہ پہلے میں سعودی عرب جیل میں تھا, تو مجھے خواب میں یہ آیا کہ میں نے جیسے میں جاگ گیا ہوں, جاگا نہیں لیکن خواب میں یہ آیا کہ جیسے میں جاگ گیا ہوں, تو میں نے ایک آدمی سے پوچھا کہ یار میرے ساتھی کدھر چلے گئے جو باقی لوگ تھے, تو وہ آدمی کہنے لگا کہ وہ یا بدود پڑھ رہے تھے تو انہوں نے پڑھا وہ چلے گئے, اور تم نے نہیں پڑھا تو مدری ہو. تو رات اسی وقت میری آنکھ کھل گئی تو میں نے یا بدودو کا ویلی شروع کر دیا, تو صبح تقریباً 10 بجے مجھے جو کیپٹن تھا وہ تھانے کا بلایا, کہتا ایسے کرو کوئی ضمانت اگر تمہاری ہے تو تم باہر جا سکتے ہو. میں نے کہا یار میرا اللہ کے علاوہ اور کوئی نہیں ہے, تو وہ کہنے لگا پھر تو تیری ضمانت نہیں ہوگی. لیکن میں واپس آیا تو یا بدودو کا ویلی جاری رکھا, تقریباً 2 گھنٹے بعد اس نے مجھے بولا کہ مولانا ٹھیک ہے میں تمہیں اپنی ضمانت پہ چھوڑ دوں, اور مجھے اس نے چھوڑ دیا.
سعودی عرب کی جیل میں یا ودود خواب میں ملا اور اللہ نے اپنے نام کی برکتیں. اسم اعظم کی جہاں مباحث ہیں آپ کے لیے بتا دوں, فقہا نے علماء نے لکھا ہے تو اس میں یہ بھی لکھا ہے کہ یا ودود اسم اعظم ہے. اور بتائیں.
السلام علیکم جی. یا حفیظ و یا سلاموں کا عمل ہے, یہ میں ڈیلی لائف میں کرتا ہوں. کچھ جمعرات پہلے کا واقعہ ہے کہ میں ادھر سے جا رہا تھا, ساتھ میری اہلیہ اور 1.5 سال کی بیٹی بھی تھی, تو یہ فیروز پور روڈ پہ نئی سڑک بنی ہے ایلوز کی, وہاں پہ نا کچھ آئل وغیرہ تھا, کچھ چکنی چیز تھی, اور اوپر سے بائک پھسل رہی تھی. جیسے ہی میں اس مقام پہ پہنچا میری بائک خود ہی رک گئی, ایون کہ میرے ساتھ جو 5-6 بائکیں تھیں وہ سب کی سب گر گئی. کچھ آئلی چیز تھی، لیکن یا حفیظ و یا سلاموں کے عمل سے میں محفوظ رہا.
وحفظنا فإنك خیر الحافظین. بے شک یا حفیظ و یا سلام. اور بتائیں جی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میں کچھ دنوں جماعت میں تھا، وہاں پہ ساتھی میں ملاقات ہوئی، تو انہوں نے فرمایا کہ میں سگریٹ بہت زیادہ پیتا تھا، تو ان کو میں نے بتایا کہ یا مانیو پڑھے، انہوں نے یا مانیو پڑھا، اللہ نے اس نام کی برکت سے ان کے سگریٹ چھوڑ گئے. ایک ساتھی اور ملا، اس نے کہا کہ میں نسوار کھاتا ہوں، اس نام کی برکت سے نسوار چھوٹ گئی. ایک ہمیں بزرگ ملے، ان کی 58 سال عمر تھی، وہ کہتے کہ میرے اندر شہوت کا بہت کثرت ہے، تو میں زنا کرنا چاہتا ہوں. تو اس وقت ان کو میں نے یا مانیو بتایا، کچھ عرصے کے بعد ان سے ملاقات ہوئی فون پہ، تو انہوں نے کہا کہ میرے اندر وہ بات ختم ہو گئی زنا کی. جزاکم اللہ خیر.
یا مانیو جی.
جی السلام علیکم ورحمۃ اللہ. جی کئی سال پہلے، 5-6 سال کی بات ہے، طرح طرح کے مسائل میں ایک بہت بڑا کاروباری کروڑوں کا نقصان ہو گیا. پتھر ایکسپورٹ کرتا تھا چائنا، چائنا میں پیسے پھنس گئے 8-10 کروڑ روپے. پتھر کی صفائی ساری پہاڑی علاقوں سے ہوتی ہے، قبائلی لوگ کرتے ہیں. حضرت نے سورہ قریش پڑھنے کی تلقین فرمائی، طرح طرح کے جادو سحر بندشیں بھی تھیں، ہر طرح کے مسائل تھے. جن کے پیسے دینے تھے جو ڈوب گئے، وہ سارے وزیرستان کے زیادہ پٹھان تھے اور بلوچستان کے، اور وہ ایک بندہ جس کے ایک ہی بندے کے سے 2 کروڑ پلس گئے، وہ طالبان ڈاکٹر آرمی کے آپریشن سے پہلے جو طالبان کا وزیرستان کا امیر تھا، اس کے سگا چھدو چاچا کا بیٹا تھا. تو وہ جب آتے تھے ان پہ دباؤ ڈالتے تھے کہ پیسے ابھی دو، بتاؤ کل صبح دیتے ہو کہ نہیں دیتے ہو 2 کروڑ. میرے پاس 50,000 بھی نہیں رہ گیا تھا. تو سورہ قریش میں پڑھتا رہا الحمدللہ اللہ کی توفیق سے. اور سورہ قریش میں کیا بتاؤں، یعنی اگر کسی نے اس کی دیکھنی ہے برکتیں، تو یعنی مجھ جیسے گناہگار کو اللہ نے، یعنی جس کے پاس 50,000 بھی نہیں رہ گئے تھے، الحمدللہ پچھلے 3 سال میں نے اکاؤنٹ والوں سے پوچھا اب تک، تو الحمدللہ 6.5 کروڑ روپے کا قرضہ ادا ہو چکا بغیر کسی وسائل کے. اب وہ سارے پٹھان، ان کا دباؤ، کسی نے پولیس، کسی نے آرمی، یعنی آپ لوگ ہر بندہ جو ہے پیسے لینے کے دباؤ جو ڈال سکتا ہے، مختصراً بتا دوں، اور اس کے اوپر بے تحاشا جادو مسلسل کچھ حاضر پیچھے لگے ہوئے تھے. تو یہ سوچا کراش کی برکت ہے، بس میں کیا کروں گا. ہر
اور بتائیں جی. اور بتائیں.
السلام علیکم مرشد صاحب. آپ نے پچھلے سال تقریباً یہ ہو گیا ہے کہ دسویں ماہ میں 2015 میں آپ نے ایک ٹوٹکا بتایا تھا کہ 3 خوبانیاں اور 1 چھوارا لیں، تو اس کے چھوٹے چھوٹے ٹکڑے کر کے ایک کپ پانی میں بھگو دینا ہے، اور صبح اٹھ کے ایک چمچ شہد کے بیچ میں ملا دینا ہے، اور پانی بھی پی لینا ہے، تو یہ خوبانی ہے اور یہ چھوارا یہ بھی کھا لینا ہے. تو اس کا فائدہ مجھے یہ ہوا کہ میرے نا کمر میں درد تھا، پٹھوں میں کھچاؤ تھا، آنکھوں کی کمزوری تھی وہ بھی ٹھیک ہوگی، دماغی کمزوری وہ بھی ٹھیک ہوگی، یعنی کہ ہر طرح سے میں اب فٹ ہوں. پہلے یہ تھا سادھو کمزوری وہ بھی ٹھیک ہوگی. یہ 3 میں کر رہا ہوں الحمدللہ، اس سے مجھے کافی زیادہ فائدہ ہوا ہے. تو سب سے زیادہ یہ ہے کہ دماغی کمزوری تھی وہ بھی ٹھیک ہوگی، سادھو کمزوری تھی وہ بھی ٹھیک ہوگی ہے، اور دل و دماغ یہ پٹھے وغیرہ یہ بھی تو کافی الحمدللہ یہ کافی مضبوط ہو گئے ہیں. تو الحمدللہ اس سے مجھے کافی فائدہ ہوا یہ ٹوٹکے سے.
ہاں جی
السلام علیکم. جی میرا نام ہارون رشید ہے. میں آپ کے ساتھ ایک وظیفہ شیئر کرنا چاہتا ہوں جو میں نے بہت دفعہ پڑھا ہے اور آزمایا ہے، اور ہمیشہ مجھے اس کا فائدہ ہوا ہے، اور میں نے جس کو بھی بتایا ہے اس کو بھی اس کا فائدہ ہوا ہے. اول آخر 11 بار درود ابراہیمی اور 313 بار تسبیح ہے. یا ودودو قد شغافا ہا حبا یا ودودو. اس سے گھر میں کوئی بھی لڑائی ہو، جھگڑا ہو، آپس میں نا اتفاقی ہو، یا ساس بہو کا جھگڑا ہو، کوئی بھی مسئلہ ہو، اس کو کسی میٹھی چیز پہ پڑھ کے دم کر دیں اور سب کو کھلا دیں. انشاءاللہ تعالی کوئی آپ کے پیچھے گن لے کے بھی گھوم رہا ہو تو وہ آپ کو کچھ نہیں کہے گا. جزاک اللہ.
ہاں جی اور کچھ بتانا چاہے تو.
السلام علیکم. میرا نام شبان اصف ہے، اور مجھے 2.5 سال پہلے ہارٹ اٹیک ہو گیا تھا. اس کے بعد میری نیند بھی ختم ہو گئی، پتہ بھی ختم ہو گیا، یعنی میں کافی بہت زیادہ بیمار ہو گیا. اللہ نے مجھے نئی زندگی دی. میں نے اجوا کھجور استعمال کی. پہلے خالی ایک کلو میں نے اجوا کھجور بغیر گٹھنی کے استعمال کی. اس کے بعد اجوا کھجور گٹھنیاں میں نے یہ شالمی سے پسوا کے اس کے بعد اس کو استعمال کی. میں نے وہ دوبارہ جب وہ پسوا کے استعمال کی تو مجھے ایسے محسوس ہوا جیسے اللہ نے میرے اندر جسم کے اندر کرنٹ ڈال دیا ہے. اب الحمد للہ میں دو قدم نہیں چل سکتا. الحمد للہ مجھے آپ کہیں گے ایک کلو میٹر چل کے دکھا دو, میں الحمد للہ ایک میٹر پیدل چل کے دکھا دوں گا.
ہاں جی, اور کون بتائے؟
بسم اللہ الرحمن الرحیم. چند دن پہلے میں گاؤں میں تھا تو میرے جیب میں موبائل اٹھا اور موبائل پہ ناک چل رہی تھی تو یکدم ایک کتا جو ہے وہ بھونکتا ہوا دور سے بڑی تیزی سے میری طرف لپکا. میری ٹانگوں سے میرے خیال آدھا میٹر یا ایک میٹر ہی دور رہ گیا ہوگا. تو بے ساختہ یکدم میرے دل سے مطلب میں نے منہ سے یہ بات نکالی کہ میں مدینے والے کی ناک چھوڑ رہا ہوں, کچھ تو شرم کر. تو وہ کتا وہیں پہ جام ہو گیا اور چپ کر کے واپس چلا گیا وہیں سے.
ہاں جی, اور بتائیں.
السلام علیکم. میرا نام محمد عرفان ہے اور سرکاری نوکری کرتا ہوں. عبقری کی نسبت کی وجہ سے کافی ساتھی امال کے فائدے وغیرہ سنتے رہتے ہیں اور وظیفے وغیرہ پوچھتے رہتے ہیں کہ کوئی نہ کوئی پریشانی ہو تو مجھ سے وظیفہ پوچھتے ہیں. ایک دفعہ ایک دوست آفس میں دوست بنے تھے نئے نئے تو انہوں نے پوچھا کہ مجھے ناف کے نیچے کے مسائل ہیں. زیر ناف مسائل کی وجہ سے وہ کافی پریشان تھے. تو میں نے انہیں عرض کیا کہ آپ المالک والقدوس السلام جو ہے نا یہ وظیفہ اللہ تعالیٰ پڑھے, اللہ باق خیر کریں گے. کچھ دن بعد وہ ساتھی ملے, کہنے لگے کہ مجھے اس مرض سے بھی نجات مل گئی ہے اور اللہ پاک نے جو مجھے گناہ تھے وہ ان سے بھی مجھے نجات دلا دی ہے. اور ایک اور ٹوٹکا ہے کہ آج کل سردی کی وجہ سے بچوں کو سینے میں ریشہ وغیرہ ہو جاتا ہے. یہ میری والدہ نے مجھے بتایا تھا میری بیٹی کے لیے کہ سہاگا لے کے اسے تھوڑا سا تبے پہ کھل کر لیں. کھل کرنے کے بعد اسے مسر کی دال کے برابر اسے بچوں کو دیں اور اوپر سے دودھ پلا دیں, اس سے ان کا ریشہ بھی ختم ہو جائے گا اور کھانسی بھی نہیں ہوگی. یہ شیر خار بچوں کے لیے. السلام علیکم.